اب اس پیغام کی طرف لوگوں کو بلانا ہوتا ہے کہ ایک اللہ کی عبادت کرو تو سب ایک ہو جاؤ گے. لیکن لوگوں نے کیا کیا, وہ الٹ طرف چل پڑے. فَتَقَطَّعُوا أَمْرَهُمْ بَيْنَهُمْ زُبُرًا, انہوں نے کیا کیا, انہوں نے کاٹ لیا اپنے دین کو آپس میں ٹکڑے ٹکڑے کر دیا, فرقے فرقے بن گئے. لوگوں کا کام کیا ہوا بجائے اس کے, پیغام تو سب کا ایک تھا, ہر زمانے کے اپنے نبی کا مانتے اور اس کے بعد جیسے جیسے وہ انسٹرکشن دے کے گئے ہوئے تھے ویسے کرتے رہتے, لیکن انہوں نے کیا کیا, انہوں نے ٹکڑے ٹکڑے کر دیا اپنے دین کو, فرقے فرقے بن گئے, کوئی یہودی بن گئے, کوئی نصارہ بن گئے, کوئی کوئی بن گئے. مشرکین مکہ بھی کہتے تھے ہم ابراہیم علیہ السلام کی اولاد میں سے. یہ کیوں ہوا جبکہ دین تو ایک تھا, کیوں ہوا یہ؟ اس لیے کہ جب اپنی خواہشات اندر آ گئی نا تو پھر یہی ہوتا ہے. پیغمبروں نے واضح تعلیم دے دی, لوگوں نے پھر بھی اپنے مطابق دین کے ٹکڑے ٹکڑے کر لیے, کسی نے کوئی ٹکڑا لے لیا, کسی نے کوئی ٹکڑا لے لیا, کتاب کو بانٹ لیا یا دین کو مان لیا. زبر سے دونوں مانے ہیں کیونکہ زبور کی جمع ہے نا, لوہے کی سلوں کو بھی کہتے ہیں. فرقے فرقے ہو گئے, فرقوں میں اپنے آپ کو کر لیا, اپنے الگ الگ نام رکھ لیے. آپ سے بھی لوگ پوچھتے ہوں گے جی آپ کو, آپ ہمیں قرآن کی طرف بلاتے ہیں لیکن آپ کس فرقے سے ہیں؟ ہاں اب کیا آپ جواب دیں گے کس فرقے سے ہیں؟ قرآن تو اس چیز کی مذمت کرتا ہے, وہ کہتا ہے کہ دیکھو تمہارا نام اللہ تعالیٰ نے مسلم رکھا, مسلم. اب وہ پتہ ہے فرسٹ 200 ایئرس میں تو, 300 ایئرس میں تو آلموسٹ یہ فرقوں ورقوں کی تو کوئی بات ایسی تھی ہی نہیں. یہ تو بعد میں لوگوں نے جی آپ کس فرقے سے, اچھا آپ اگر کسی فرقے سے ہی نہیں ہے تو آپ تو کوئی مسلمان ہی نہیں ہیں, آپ تو صحیح مسلمان نہیں, کیونکہ فرقہ ہونا ضروری ہے. بھائی جب ایک قرآن کو پکڑ لو گے تو پھر اس کی بحث کیا ہے؟ ہاں چھوٹی چھوٹی آگے کے مسئلوں کے اندر اجتہاد ضرور کیے ائمہ کرام نے. اجتہاد کا مطلب کیا ہوتا ہے؟ کوئی چیز قرآن میں بھی نہیں ہے, حدیث میں بھی نہیں ہے, اب کوئی مسئلہ انسان کوئی لے کر آ گیا امام ابو حنیفہ کے پاس, ابھی امام شافعی کے پاس, ان کے پاس, تو انہوں نے اپنے اپنے مطابق اس کے فتوے دیے, اس کے بارے میں بتایا. ٹھیک ہے, اب کیا ہوا اس وقت تک ابھی حدیث فرسٹ 200 ایئرس میں یہ جو لوگ کہتے ہیں نا بالکل غلط کہتے ہیں, جن کو کوئی سمجھ نہیں ہے نہ قرآن نہ حدیث کی. جی حدیث تو 200 سال بعد لکھی گئی, تو آپ ہمیں کس طرح کہتے ہیں حدیث کے اوپر ایمان لے کر آئیں؟ اتنی بے وقوفی کی انتہا ہے, کیونکہ حدیث آپ صلی اللہ علیہ وسلم کے وقت میں لکھی گئی, صرف کمپائل بعد میں ہوئی, مدون ہوئی, یعنی کوئی حدیث کسی کے پاس تھی, کوئی کسی کے پاس تھی, کوئی کسی کے پاس تھی, اب وہ ایک جگہ کر کے ان کا مجموعہ کیا گیا. یہ بعد میں ہوا تھا کام, ایسا نہیں تھا کہ حدیثیں بعد میں لوگ لکھنے بیٹھ گئے تھے, یہ نہیں ہوا تھا. تو اس کی تاریخ کو پوری کوئی پڑھے, جب کبھی انشاءاللہ موقع ہوا وقت ہوا تو پھر ہم اس کو دیکھ لیں گے. اگر جب تاریخ پڑھتے ہیں نا تو پھر آپ کو پتہ چلتا ہے کہ حدیث کیسے ہم تک پہنچی ہے, اور اس کے اندر ذرہ برابر بھی کوئی شک نہیں کر سکتا. اور آج یہ نئے نئے اٹھ کے نہ کچھ آگے پتہ نہ پیچھے, نہیں ہم حدیث کو ہی نہیں مانتے. اور دیکھیں اب یہ ایک اور ہی فرقہ نیا بن گیا. تو پھر اس وقت چونکہ کمپائل نہیں ہوئی تھی, جو ان کے پاس احادیث ہوتی تھی انہوں نے اپنے اس کے مطابق اجتہاد کیا, اور انہوں نے صحیح کیا کیونکہ جو ان کے پاس اس وقت تک علم تھا یا جتنی حدیث پہنچی تھی انہوں نے اس کے بعد بتا دی. ان کے وقت میں کوئی فرقہ واریت نہیں تھی, انہوں نے نہیں, نہ امام ابو حنیفہ نے فرمایا کوئی حدیث بھی تمہارے سامنے آ جائے تو پھر بھی میری بات ہی لینا اور حدیث کو نہ ماننا. انہوں نے تو فرمایا میری بات کے آگے کوئی حدیث, تمہیں صحیح حدیث مل جائے, اسٹرانگ نریشن کے ساتھ, اسٹرانگ چین کے ساتھ کوئی حدیث مل جائے تو میری بات کو دیوار پہ دے مارنا, یہ انہوں نے فرمایا. ان کی تو بات کھول کے دیکھ لو, لیکن آپ کے وقت میں کیا آپ ان کے سامنے حدیث رکھیں؟ نہ جی ہم نہیں حدیث ماننی, ہمارے تو امام نے یہ کہا. ان دوسروں کے آگے رکھیں وہ بھی یہ کہتے ہیں, پھر آپس کے اندر ایک دوسرے کے ساتھ ضد عناد. اس لیے کہ ایک اللہ کی ذات بڑی نہیں رہی, اپنی خواہشات بڑی ہو گئیں, ٹکڑے ٹکڑے کر لیا, امت کو بانٹ دیا ان ٹکڑوں کے اندر, کوئی کچھ ہے, کوئی کسی نے کچھ طرف ہے, کسی نے کچھ طرف اپنا. وہ کتنی مشہور یہ بات پتہ چلتی ہے نا کہ وہ ایک جگہ سارے علماء بیٹھے, تو انہوں نے پھر جس وقت بات ہو رہی تھی شریعت کو نافذ کرنے کی, اور اس کے بعد جس وقت نماز کا ٹائم آیا تو ہر ایک نے اپنی اپنی الگ الگ نمازیں پڑھنی شروع کر دی. ویسے کہتے ہیں کہ جب ایک جگہ بٹھائیں, کہیں میں ایک پروگرام دیکھ رہی تھی اس میں ڈفرینٹ اس کے مکاتب فکر کے علماء تھے، تو انہوں نے کہا نہیں نہیں سارے ٹھیک ہیں جی، ہم سب کو مانتے ہیں، سب ٹھیک ہیں۔ اب سب ٹھیک ہیں تو پھر یہ فرقہ واریت کی آگ کیوں لگاتے ہو؟ پھر ایک دوسرے کو کافر کیوں کہتے ہو؟ پھر ایک دوسرے کے ساتھ ایسے کیوں کرتے ہو کہ وہ کافر وہ کافر وہ کافر؟ اور ساری اپنی طاقت کس میں لگا رہے ہیں؟ اس چیز کے اندر کہ دوسروں کو بس لیٹ ڈاؤن کریں، حالانکہ آپ اندھیرے دور کرنے کے لیے یہ نہیں کر سکتے کہ آپ اندھیروں سے جنگ شروع کر دیں، اس کو برا اس کو برا۔ آپ چراغ کیوں نہیں جلا دیتے؟ آپ روشنی کیوں نہیں کر دیتے؟ آپ حق کیوں نہیں لوگوں کو دکھا دیتے؟ امام سدیس ایک دفعہ پاکستان آئے تھے تو انہوں نے کہا کہ یہاں پہ اتنی زیادہ فرقہ واریت ہے، اتنی زیادہ میں یہ دیکھ رہا ہوں، اور واقعی ہے ایسا، فرقے فرقے ہو گئے ہیں اور ایک دوسرے سے اتنی نفرتیں ہیں، اتنے بغض ہیں کہ ان کو کافر بھی اچھے لگیں گے لیکن دوسرا نہیں اچھا لگتا، اور اتنا زہر اگلتے ہیں ایک دوسرے کے خلاف۔ جب ممبروں پہ کھڑے ہوں گے ان چیزوں کو ہائی لائٹ کرتے ہیں جس سے تفرقہ بازی ہو، اس کے جو فرقے بنے۔ اور یہ چیز مجھے اتنی بری لگتی ہے کہ میں نے اپنے آپ کے اندر یہ ایک سمجھ لیں نیت کی بھی ہے کہ اس چیزوں کو نہیں ہوا دی جائے، حق کو سامنے لایا جائے۔ وہ جی غلط ہیں، وہ جی فلانے ایسے، وہ جی فلاں ایسے، یہ اس سے کچھ نہیں ملے گا۔ ہاں وہ لوگ جو غیر مسلم ہیں ان کو کہو کہ یہ غیر مسلم ہیں، جیسے قادیانی ہیں ان کو ہم کہتے ہیں یہ غیر مسلم ہیں، اور یہ سارے علماء کا اس پہ اجتماع ہے کہ جو ہے نا یہ غیر مسلم ہے، ان کا اسلام سے کوئی تعلق نہیں ہے، وہ ایک الگ بات ہے۔ لیکن اس کے علاوہ اپنے دین کے ٹکڑے ٹکڑے کر دینا، وہ لوگوں نے تو کیے ہی تھے پیغمبروں کے بعد کے، کوئی یہودی بنا کوئی عیسائی بنا، تو ہم ایک امت ہو کے اس کے اندر ٹکڑے کر رہے ہیں، جیسے یہود کے بارے میں آتا ہے فتؤمنون ببعض الکتاب وتکفرون ببعض، کیا تم کتاب کے بعض حصے کو مانتے ہو بعض کو چھوڑ دیتے ہو؟ کتاب کو انہوں نے ٹکڑے ٹکڑے کر لیا، جو اپنی مرضیاں ہیں، جہاں سے جس نے جس کا جی چاہا جو مرضی لے لیا، جس کا جی چاہا جو مرضی چھوڑ دی۔ تو میں نے یہ نیت کی ہے کہ میں صرف یہ ایک یعنی اپنے اندر ایک ارادہ ہے کہ جب آپ صلی اللہ علیہ وسلم کا سامنا ہو حشر کے میدان میں تو میں یہ کہہ سکوں کہ میں نے آپ کی امت کو ٹکڑے ٹکڑے نہیں کیا، میں نے اس کو جوڑنے کی کوشش کی بس۔ اگر ان چیزوں کو ہوا دینا، ان کو وہ ہائی لائٹ کرنا اور برا بھلا کہنا، اس سے کیا ملے گا؟ بس قرآن کی طرف آؤ اور آپ صلی اللہ علیہ وسلم کی سنت کو مضبوطی سے پکڑ لو، دیٹس اٹ۔ باقی بس ہر وقت فرقوں کے اندر پڑے رہنا تو تم اصل دین کو کب دیکھو گے؟ کب اس سے رہنمائی لوگے؟ پھر آپ دیکھیں جب اس طرح کی چیزیں ہوتی ہیں کہ کوئی کسی کو برا کر رہا ہے کوئی کسی کو، تو اب جس بیچارے کو کوئی دین کا نہیں پتا وہ تو دیکھ کے ہی سوچتا ہے باہر سے، او بھائی ان سے تو اللہ کی پناہ ہے، یہ تو آپس میں اتنا لڑتے ہیں، چھوڑو ان کا تو کوئی پتہ ہی نہیں کون صحیح ہے کون غلط ہے، چھوڑو ان کو، یہ تو سارے ہی بس کچھ بھی نہیں ہے۔ ظاہر ہے کیا ان کو نظر آئے گا؟ لوگ دین سے کترا جاتے ہیں، وہ دین سے دور بھاگ جاتے ہیں صرف اس لیے کہ کوئی کہہ رہا ہے آمین اونچی آواز میں کہنی ہے، کوئی کہتا ہے نہیں کہنی، کوئی کہے گا رفع یدین کرنا ہے، کوئی کہے گا نہیں کرنا، کوئی کہے گا یہ کرنا ہے، کوئی اس کے اوپر سب نے اپنی تفریق بنا لی اپنی، کیونکہ اپنی خواہشات کو اوپر کر لیا۔ حالانکہ ایسا نہیں ہے کہ حق واضح نہیں ہے، یاد رکھیں حق واضح ہے، دین ہم تک بالکل صحیح پہنچا ہے، قرآن بھی حدیث بھی، پھر کیوں اتنے یہ سارا کچھ ہے؟ اس لیے کہ اپنی خواہش اوپر آ گئی نا۔ اب ہم اپنا بنائیں گے فرقہ الگ اور اس کو پروموٹ کریں گے تو ہماری دکانداری چلے گی نا، اور اگر ہم نے یہ نہ کیا تو پھر ہماری دکان پہ کیا ہے؟ جب دین بزنس بن جائے نا تو پھر ایسا ہی ہوتا ہے، میرے فالوور زیادہ ہو جائیں، ہمارے یہ ہو جائیں، بس ہم اپنا۔ تو آپ کو قبر میں جا کے کس نے پوچھنا ہے تم کون تھے؟ کو پوچھے گا کس فرقے سے ہو آپ؟ یہ والا کوشچن تو ہم نے نہیں آج تک سنا کہ کہیں حدیث میں ہو، یہ بھی پوچھا جائے گا کہ کون سے فرقے سے تھے، اور بکر صدیق کون سے فرقے سے تھے اور عمر کون سے فرقے سے تھے؟ اس کے باوجود ہمارا پورا دین اسی بس اس کے اندر لگا رہتا ہے کہ بس جو ہی کسی سے بات کرو قرآن حدیث کی فوراً فرقہ کون سا ہے آپ کا، بس دین کی روح ختم ہو گئی، اپنی مرضیاں، اپنی ہر ایک کے اپنے اپنے مقاصد ہیں، اپنے ان کے مطابق اپنی اپنے الگ الگ گروہ بنا بنا کے پھر رہے ہیں۔ اور پھر فرمایا کلو حزب بما لدیہم فرحون، اور سبحان اللہ، اللہ کی بات سب سے سچی ہے، اللہ تعالیٰ نے فرمایا ہر جو گروہ ہے نا وہ جو اس کے پاس ہے اس میں ہی خوش ہے، अब जिसको भी पूछ लो वो कहता है हम ही सबसे अच्छे हैं, हमारे से तो अच्छा कोई है ही नहीं, उस पर मुतमईन है और दूसरों के साथ मुकाबले करते हैं उसमें। देखिए अगर हकम कुरान को बना लिया जाए ना, हकम कि फैसला कुरान करेगा, तब कोई मसला ही नहीं रहना, सारे मसले ख़त्म हो जाने। लेकिन मसले कब आते हैं, इन्होंने एक ने अपनी इधर किताबें रख ली, हमारे तो बुज़ुर्गों ने ये कहा, हमारे तो इमाम ने ये कहा, दूसरे ने अपनी रख ली, तीसरे ने अपनी रख ली, वो इमामों को ही प्रमोट करते जाते। आप ज़रा किसी मदरसे में जाके देखें हमारे मुल्क के, या पाकिस्तान में, दोनों में बात करें, आप जब वहाँ पर जाके देखें कि वो क्या उनका सिलेबस क्या है, इल्ला माशाल्लाह इल्ला माशाल्लाह, मगर अभी तक नहीं मुझे कोई मिला। हर मदरसे में क्या पढ़ाया जाता है, कुरान करीम पूरा नहीं पढ़ाया जाता, सिलेक्टेड सिलेबस है, चंद एक सूरतें हैं वो पढ़ाई जाती हैं और बाकी सारा टाइम, और हाँ हदीस की चंद एक किताबें जिसमें भी शुरू में थोड़ा सा अरबी के साथ पढ़ाएंगे, उसके बाद कहेंगे आप खुद ही समझ लो, क्योंकि जो है ना आपको सारा अरबी तो आती ही है, अब वो हदीस की एक्सप्लेनेशन क्या है वो कुछ नहीं पता, उसके बाद ये बस दो चीज़ें पढ़ा के उसके बाद सारा टाइम 5 साल 8 साल का अगर कोर्स है 5 साल वो फिक पढ़ाते रहते हैं, फिक की फिक, और फिक पढ़ पढ़ के वो जो इधर हनफी फिक के हैं वो पढ़ाएंगे, शाफी के वो पढ़ाएंगे, दूसरे मालिकी के हैं वो पढ़ाएंगे, जो भी जिसके वो है वो फिक पढ़ाता रहेगा, और इन द एंड रिज़ल्ट क्या होगा, वो बच्चा ऐसा निकलेगा कि वो सारा टाइम अपने फिरके को ही प्रमोट करेगा, फिर उसके बाद वो कुरान हदीस की बात क्या करेगा, और कुरान हदीस को तो ये समझा, नहीं नहीं ये सब के समझने की बात नहीं है, ये जी आपसे ऊपर की बात है, ये किसने आपको कह दिया, ये वो करते थे यहूद व नसारा, वो अपनी किताबों को बस अपने उलमा के लिए रखते थे, दूसरे इसको टच ना करें, क्योंकि जिस तरह के हम फिर चाहेंगे इनको बेवकूफ़ बनाएं, हर एक के हाथ में आ गई तो फिर तो ये हमें ही पकड़ेंगे कि ये आप क्या कह रहे हैं, इसकी सबको समझ नहीं आनी चाहिए। तो कुरान करीम क्या पूरा का पूरा ज़रूरत नहीं है कि इसको पढ़ा जाए, इसको समझा जाए, या सिर्फ सिलेक्टेड सूरतें हैं बस वही है कुरान, और उसके अलावा कुरान नहीं है, उसके अलावा क्या सारा फालतू है, कुरान पीछे कर दिया फिक को आगे कर दिया, क्या फिक ही हमारी ज़रूरत है। अल्लाहु अकबर, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था ना, और वो वाकई आज ट्रू हो गई, अबू दाऊद की रिवायत है कि हज़रत मुआविया फरमाते हैं कि एक दिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे दरमियान खड़े हुए थे और फरमाया सुनो तुमसे पहले जो अहले किताब थे ना वो 72 फ़िरकों में बट गए और ये मेरी उम्मत 73 फ़िरकों में बट जाएगी 73 में, इसमें से 72 दोजख में होंगे और एक जन्नत में होगा, और ये वो फ़िरका है जो सबसे बड़ी जमात हो, और ये भी एक जगह पर फरमाया कि वो ही फ़िरका एक जन्नती होगा, जो कि फरमाया ये दूसरी रिवायत है जो भी तिरमिज़ी में ही है और अबू दाऊद में ही, कि फरमाया कि बेशक जो मेरे बाद ज़िंदा रहेगा वो बहुत इख्तलाफ देखेगा, और वाकई कितना इख्तलाफ है, और तुम बिदात से दूर रहना क्योंकि बिदात गुमराही हैं, बस तुम में से जो शख्स इन बिदात को पाए तो मेरी सुन्नत और खुलफाए राशिदीन की सुन्नत को लाजिम कर ले, उसको दाढ़ों से पकड़ ले, इतनी मजबूत पकड़ लेना मेरी सुन्नत को और खुलफाए राशिदीन के तरीके को, दाढ़ से जो आप चीज़ पकड़ते हैं सबसे ज़्यादा मजबूत, आप हाथ में पकड़ें इतनी मजबूत नहीं पकड़ी जाती कोई आपसे छीन सकता है, आप दांतों के बीच में दबा लें कोई चीज़ तो वो मजबूत पकड़ी जाती है ना, इतना मजबूत पकड़ लेना, क्या मुश्किल है इस बात में, क्या मुश्किल है, लेकिन हमें यही मुश्किल लगता है, हमें कोई सुन्नत का तरीका बता दे तो वो नहीं ये तो हम करते ही रहते हैं, सूरह फलक और नास तो हम पहले ही पढ़े, आप कुछ और बताएं हमें वजीफा कुछ और, यानी को मैं अपना बना लूँ या कोई और अपना बना ले तो बस वो ठीक है, कुरान पढ़ने के लिए बुलाएं तो तब नहीं आना, तब नहीं सीखना, लेकिन अगर मैं यहाँ पर एक दुकान खोल लूँ ना कि तावीज़ यहाँ पर मिलते हैं तो फिर देखना कि बाहर कितनी गाड़ियों की लाइन लग जाएगी, तो हमने खुद ही देखें सुन्नत को छोड़ोगे तो गुमराह हो जाओगे, कुरान को छोड़ोगे तो गुमराह हो जाओगे, कई की किताबें हैं फलाने बुजुर्ग ने ये कहा फलाने ने ये कहा, भाई बुजुर्गों की बात क्या है, सबसे बड़े हमारे बुजुर्ग तो हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम हैं, सब उनके बाद आते हैं, और अल्लाह ताला ने कुरान पाक में उनको फरमाया कि ये है तुम्हारे लिए बेहतरीन नमूना, किसी और को एग्जाम्पल नहीं बनाया, उनको बनाया, जब उनकी सारी जिंदगी हमारे सामने है फिर क्या प्र... प्रॉब्लम है हमें कि हम उस जिंदगी को छोड़ के औरों के पीछे चल पड़े। सब हमारे लिए काबिल एहतराम है, तमाम आइम्मा कराम, उन्होंने अपनी जिंदगियों में कभी नहीं ये तफरकाबाजियां की। ये आज है कि जो मिंबरों पे खड़े होकर बस उनको यही काम है कि हम अपनी तफरकाबाजी की आग जाहिर है भड़काएंगे तो फिर ही उनके भी चौधराहट होगी ना। अब उसको बुरा, वो बुरा, वो गलत, वो गलत, और आप फिर देखेंगे हर चौक चौक में मस्जिद बनी हुई है और उसमें क्या है, ये इस फिरके की है, वो उस फिरके की है, वो उस फिरके की है। बट गई सारी उम्मत। अल्लाह ताला ने फरमाया फदर हम फी गमरतिहिम हत्ता हीन, तो छोड़ दो इनकी इनकी गफलत में इनको एक वक्त मुकर्र तक, यानी फिर ठीक है इनके हाल पे छोड़ दो, इन्होंने फिरके फिरके बनाए हुए इसलिए क्योंकि इनको ना समझाना बहुत मुश्किल होता है। चाहे आप दूसरे फिरकों की बात कर लें जो पैगंबर एक दीन लेकर आए फिर उन्होंने अपने फिरके फिरके बना लिए, चाहे हमारे यहाँ देख लें, जिस इंसान को मैं कहती हूँ दीन का इल्म नहीं होता ना वो फिर भी बात को समझ लेता है, और जो दीन के ठेकेदार बने होते हैं हमें बहुत इल्म है, हमें सारा कुछ पता है, हम तो वो अब फिर कोई बात सुनने को तैयार नहीं होते। इनका फैसला तो अल्लाह ही करेगा क्योंकि वो अब इतने यानी एक तकब्बुर का शिकार हो जाते हैं कि हम ही सही हैं, जो दूसरा है उसको आप एक दलील के साथ बात करते हैं ना, देखो तुम्हारे सामने ये हदीस रखी है, ये कुरान की आयत है, वो समझ जाता है, लेकिन ऐसे लोग नहीं समझते। और देखें ऐसा तो नहीं है हर एक ग्रोह अपने आप को सही समझता है, ऐसे तो नहीं हो सकता सब भी ठीक हो, सब भी ठीक है, कोई गलत है ही नहीं भाई, कोई एक तो होगा जो सही होगा, चाहे आप यहूद नसारा और मुसलमानों में से ले लें, ईसाई कहेंगे हमसे ज़्यादा सही कोई नहीं, हमारी तो पॉपुलेशन दुनिया में सबसे ज़्यादा, हम नंबर वन दीन है जो पूरे रिलीजन है पूरी दुनिया में जो फॉलो होता है, तो अब वो इतने खुश हैं, यहूदी अपने अंदर खुश हैं, मुसलमान कहते हैं, तो कौन फैसला करेगा। अल्लाह ताला फरमाते हैं कि इनको छोड़ो फिर इनकी गफलत के अंदर मुब्तला रहें। आया सबूना अन्नामा नुबिदूम भी में माले व बनी, क्या ये समझते हैं कि हमने इनको जो दिया हुआ है माल और बेटे तो हम इनकी मदद कर रहे हैं। एक तो इंसान उल्टे रास्ते पे चल रहा, फिर वो उसको ये भी बहुत हो कि मैं गमरा, अच्छा एक बात और, गमरा का जब हम मीनिंग देखते हैं तो हम देखते हैं कि इतना पानी जिसमें इंसान डूब जाए, ये गफलत की वो चीज़ है कि वो डूबे हुए हैं जिसमें एक बेहोशी सी तारी हो जाए, यानी वो अपने आप को समझते हैं हम बिल्कुल सही हैं, दूसरा गलत है, हम सही हैं। अब जिस इंसान को ये हो कि मैं सही हूँ बिल्कुल और दूसरों को कुछ पता नहीं, मुझे ही सब कुछ पता है, और उसके पास कुछ थोड़ा बहुत इल्म भी हो, ऊपर से उसको माल और बेटे भी मिल जाएं, तो वो क्या सोचता है फिर, अगर मैं गलत होता तो मुझे ये सब कुछ क्यों मिलता, मैं जो इतना मालदार हूँ, इतनी दौलत की रेल पेल है, मैं ठीक ही हूँ तो ये सब कुछ मिल रहा है ना, इसका मतलब है कि अल्लाह मुझसे राज़ी ही है, मैं बिल्कुल सही कर रहा हूँ, मैं बिल्कुल सही दीन पे हूँ, तुम गलत हो। तो अल्लाह ताला फरमाते हैं क्या ये समझते हैं कि हम इनकी मदद कर रहे हैं इस तरह, ये इनके ऊपर कोई अल्लाह का इनाम है जो इनको दिया जा रहा है, जिसके ऊपर ये फूले नहीं समा रहे और सोच रहे हैं कि हम तो सही हैं, नहीं, क्या ये सोचते हैं गोया नुसारे उलहम फिल खैरात, हम जल्दी कर रहे हैं इनके साथ नेकियों में, हम इनको ये जो हमने इनको दिया हुआ है इनके साथ भलाइयाँ ज़्यादा कर रहे हैं, ये समझते हैं, ऐसा नहीं है, बल्कि ये क्या होता है, ये अल्लाह की तरफ से एक समझने अजाब की किस्म होती है, एक अल्लाह ताला की तरफ से एक टेस्ट भी होता है, अल्लाह ताला की तरफ से एक इस्तेदराज भी होता है कि अल्लाह ताला ढील दे रहा है, ढील दे रहा है, ढील दे रहा है, और फिर अल्लाह पकड़ेगा, और वो समझते जाते हैं हमें तो ये सारा कुछ जो मिला हुआ ना, ये पता नहीं हम कितने अच्छे काम कर रहे हैं, हमारे अकीदे बिल्कुल ठीक हैं। अब आज अगर आप देखें काफरों को जितना कुछ मिला हुआ है, इतना कुछ उनके पास है, अब क्या इसकी बेस पे कोई सोच सकता है कि हाँ ये ही सही है, अब वो तो सोचते हैं हमारी इतनी तरक्कियाँ हैं, हमारे इतने हमारे माल और दौलत है, तो जाहिर है हम ठीक ही हैं ना, और कोई और भी हो सकता है कि ऐसा सोचता हो, ये ठीक ही होंगे जब भी तो इनके पास इतना कुछ है। अल्लाह ताला फरमाते हैं ये अल्लाह उनके लिए कोई भलाइयों में इजाफा नहीं कर रहा कि उनको कोई बड़ी भलाइयाँ दी जा रही हैं, अल्लाह उनसे बड़ा खुश है, अल्लाह ताला ने उनको बड़ा इनाम दे रहा है उनको, ऐसा नहीं है, बल्ला यशकुरून, इनको समझ ही नहीं है, इनको पता ही नहीं है कि ये अल्लाह का इनाम नहीं है, ये तो अल्लाह की पकड़ है। देखें जब माल और बेटे और माल इतना आने शुरू हो जाए, किसी को बेटे भी अल्लाह ताला ने दे दिए और वो भी बड़े बड़े ओहदों पे हैं और वो भी बड़े कामयाब हैं, बड़ा कुछ है उनके पास भी, तो इंसान एक खाम खा के जोम में आ जाता है ना कि मैं पता नहीं मैं क्या चीज़ बन गया हूँ, पता नहीं अल्लाह मुझे बड़ा खुशी होगा जो ये मुझे सब कुछ मिला हुआ है, वो अपने आप को सही समझने शुरू कर देता है, हालांकि वो ये नहीं जानता। हो सकता है अल्लाह ने उसको माल और बेटे इसीलिए दिए होंगे, चल ठीक है अब तू इसी के अंदर लगा रहा है और इसमें लग के तू और दूर चला जा, हो सकता है इसलिए दियो कि क्योंकि इन चीज़ों से गफलत आती है। जितना माल बढ़ता जाता है, आप खुद सोचें, किसी की पहले एक फैक्ट्री थी या एक स्टोर था, चलो एक स्टोर था, अब उसकी फिक्रें थी, उसकी वो थी, उसके बाद उसके दो हुए तो अब क्या हो गया, काम बढ़ गया, उसके बाद चार हो गए तो और काम बढ़ गया, अब तो बिल्कुल ही नहीं, अब नमाज का ही नहीं टाइम मिलता। पहले फिर भी कभी नमाज पढ़ लिया करते थे, अब ना मस्जिद जाने का वक्त है ना वहाँ नमाज पढ़ने का वक्त है, अब सारा वक्त जेहन के अंदर बिजनेस ही सवार है। इसी तरह पहले किसी का एक छोटा सा घर था तो उसकी सफाई सुथराई कर लें, फिर उससे बड़ा हुआ, फिर उससे बड़ा हुआ, तो फिर अब बिल्कुल ही वक्त नहीं मिल रहा, और क्या बच्चे हुए हैं, अब एक से दो, दूसरे से तीसरा, तो वो इंसान सोचता है बस मैं तो अब बिल्कुल सेट हूँ, मेरा तो सब काम अच्छा है, सब कुछ तो मेरे पास है, सब कुछ मुझे, अगर वो ये भी सोचता है कि अल्लाह ने मुझे दिया हुआ है, लेकिन अल्लाह ने मुझे बड़ा कुछ दिया हुआ है जी, मैं बड़ी चीज़ हूँ, तो ये गलत फहमी होती है। ये जो माल और औलाद का मिल जाना है ना, आपको खुशहाली अगर मिल रही है, आपको बहुत कुछ मिल रहा है, तो इसको ये ना समझें कि पता नहीं मेरे से अल्लाह कितना खुश है, तो जब भी तो मुझे दिया हुआ, नहीं, ये तो आजमाइश है, ये तो टेस्ट है कि अल्लाह देखना चाहता है कि आप, और याद रखें ये जो आजमाइश खुशहाली के साथ होती है ना, वो ज़्यादा टफ है उस आजमाइश से जो अल्लाह ताला किसी कमी को या किसी बीमारी या किसी और चीज़ के नुकसान के साथ जो टेस्ट करता है, वो आसान होता है, क्योंकि उसमें प्रोबेबिलिटी ज़्यादा होती है कि इंसान अल्लाह की तरफ पलट जाए। जितना माल और बेटे ज़्यादा बढ़ते हैं या ज़्यादा ओहदे या ज़्यादा बड़े होते जा रहे हैं और यानी अपनी खुशहाली में, उतने इंसान पे गफलत ज़्यादा छा जाती है, क्योंकि ज़ाहिर है पहले जब दो स्टोर थे तो कम गफलत थी, उसके बाद चार हुए तो उससे ज़्यादा हो गई। इंसान जितना जितनी ये दो चीज़ें बढ़ती जाती हैं, उतना उनमें गुम होता जाता है, उतना उसको फुर्सत नहीं मिलती, उतना ही वो अपने आप को बड़ा अच्छा समझना शुरू हो जाता है, उतना ही फिर उसके पास टाइम ही नहीं होता अल्लाह के लिए। ये बहुत बड़ी आजमाइश होती है। फिर इंसान गुमराही पे भी हो तो वो अपने आप को ठीक ही समझता रहता है, अब मुझे ठीक होने की क्या ज़रूरत है, मैं तो ठीक ही हूँ, क्योंकि दुनिया जो मिल रही है ये बड़ा धोखा होता है। बड़ा जल्दी इंसान इस खुशफहमी का शिकार हो जाता है कि मैं सही हूँ, जिस पे भी हूँ वो सही है, वो अल्लाह को पसंद ही है जो मुझे ये सब कुछ दे रहा है, और बजाय वो अल्लाह के करीब होने के वो और दूर होता जाता है। अल्लाह ताला फरमाते हैं इनको लगता है कि मैं इनको भलाइयों में इनको बढ़ा रहा हूँ, भलाइयाँ दे रहा हूँ इनको, क्योंकि मैं इनसे बड़ा खुश हूँ। इनको समझ ही नहीं है, पता नहीं यही इनकी बर्बादी का सामान ना बन जाए, क्योंकि माल भी ज़्यादा होगा हिसाब ज़्यादा होगा, औलाद भी होगी उसका भी हिसाब होगा, दोनों चीज़ें हिसाब के पर्चे हैं, और इनको क्या खुश फहमी हो गई। और अक्सर आपने देखा होगा जो लोग गलत होते हैं उनको दुनिया बहुत मिल जाए ना, वो खुद को सही समझने शुरू हो जाते हैं, उनको अपनी गलती कभी नज़र ही नहीं आती, चाहे वो जहालत में है, कुफर में है, शिर्क में है, या बिदात में पड़े में हैं, या किसी में भी हैं, जिस पे भी हैं, वो उसी को सही समझते हैं, उनको ये एहसास होता है कि हम बिल्कुल ठीक हैं। और यही हाल अहले मक्का का था, वो कहते थे हम काबा के मुजाविर, हम यहाँ पे हाजियों को पानी पिलाते हैं, हम ये करते हैं, हमारी से ज़्यादा खिदमात ही किसी की नहीं है, और फिर अल्लाह ने हमें इतना कुछ दिया हुआ, हम कहाँ से गलत हो सकते हैं। तो इस ये एक फरेब है। ये देखें कि हज़रत क़तादा रहमतुल्लाह अलैह फरमाते हैं, यही अल्लाह का शुक्र है, बस तुम इंसानों को माल और औलाद से ना परखो, बल्कि इंसान की कसौटी ईमान और नेक अमल है। किसी कोई अल्लाह का प्यारा है या अल्लाह के करीब है या अल्लाह उसे राज़ी है, वो ये नहीं है कि उसके पास माल औलाद ज़्यादा है तो बड़ा अल्लाह इससे खुश है, बल्कि उसका ईमान और उसका नेक अमल। फिर एक हदीस है जिसने जो मुझे भी बहुत खुश करती है, और मैं चाहती हूँ कि आप लोग भी उससे बहुत खुश हो जाएं, और आप यकीनन खुश होंगे इंशाअल्लाह ताला। इब्ने कसीर में ये रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अल्लाह ताला ने तुम्हारे अखलाक भी तुम में इसी तरह तकसीम किए हैं जिस तरह रोज़ियाँ तकसीम की, जैसे रिस्क तकसीम होता है ना, रिस्क हर एक के अल्लाह ने नसीब में जितना लिखा, इसी तरह अखलाक भी तकसीम होते हैं। अल्लाह ताला दुनिया तो उसे भी देता है जिससे मोहब्बत रखता है, اور اسے بھی دیتا جس سے محبت نہیں رکھتا. دیکھا نا آپ نے فرعون کو اللہ نے کتنی دی, تو کیا اللہ کو اسے محبت تھی؟ ہاں مال کتنا اس کے پاس تھا, حکومت تھی, اقتدار تھا اس کی, ایک ہاں یا نا کے اوپر کیا کیا لوگوں کی جانیں چلی جاتی تھیں اور کیا کیا چیزیں ہوتی تھیں. اس کا ایک حکم ہی کافی ہوتا تھا, کتنی بڑی پاورفل امپائر کا مالک تھا وہ. تو اللہ نے اس کو بھی دی ہوئی تھی. تو اللہ دنیا اس کو بھی دیتا ہے جس سے محبت رکھتا ہے, اور اس کو بھی دیتا ہے جس سے محبت نہیں رکھتا. ہاں دین صرف اس کو دیتا ہے جس سے پوری محبت رکھتا ہو. سبحان اللہ. تو اب سے کبھی دنیا نہیں بھی ملے تو رنج نہیں کرنا, ٹھیک ہے؟ کسی کو اولاد میں کمی ہے, بیٹے نہیں ہیں یا کچھ ہے, بالکل افسردہ نہ ہو, کیونکہ اللہ نے آپ کو اس سے بڑی چیز دے دی اور وہ دین ہے, اور دین اس کو دیتا ہے جس سے محبت رکھتا ہے. بس جسے اللہ دین دے سمجھو کہ اللہ تعالیٰ اس سے محبت رکھتا ہے. سبحان اللہ. اس کی قسم جس کے ہاتھ میں محمد صلی اللہ علیہ وسلم کی جان ہے, بندہ مسلمان نہیں ہوتا جب تک کہ اس کا دل اور زبان مسلمان نہ ہو, اور بندہ مومن نہیں ہوتا جب تک کہ اس کے پڑوسی اس کی ایزاؤں سے بے فکر نہ ہو جائے. لوگوں نے پوچھا ایزاؤں سے کیا مراد ہے, فرمایا اس کی دھوکے بازی سے, اس کے ظلم سے. سنو جو بندہ حرام مال حاصل کر کے اس سے خرچ کرے تو اس کے خرچ میں برکت نہیں ہوتی, اس کا صدقہ قبول نہیں ہوتا. جو چھوڑ کے جاتا ہے وہ جہنم کا توشہ ہوتا ہے. اللہ تعالیٰ برائی کو برائی سے نہیں مٹاتا, ہاں برائی کو بھلائی سے دور کرتا ہے, خبیث خبیث کو نہیں مٹاتا. یہ پوری روایت میں نے آپ کو سنا دی. اس میں سے اصل چیز جو بتانے والی تھی وہ یہ کہ کبھی حسرتیں نہ کریں کسی کے مال, کسی کے بچوں کے بڑی بڑے کارنامے سن کے, میرا بیٹا یہ بن گیا, وہ ہو گیا, ایسا اتنی حسرتیں, اتنا دل کے اندر نہیں. دیکھو اللہ نے مجھے کیا دے دیا اس کے بدلے میں, دین دیا. یہ نعمت ہے جو سب سے بڑی نعمت ہے, اور جو اس سے محروم ہے اس کے پاس چاہے مال یا بیٹے ہیں, وہ کوئی بھلائیوں میں اللہ اس کا اضافہ نہیں کر رہا گا, اس کو بڑی انعامات دے رہا ہے, اس کے پر نعمتوں کی بارش ہو رہی ہے اور اس سے بڑا اللہ خوش ہے, ایسی نہیں ہے بات. اس کے ایمان کے پرچے اللہ بڑھا رہا ہے. وہ گم تھا پہلے بھی, تو اب اللہ نے اس کو اور دے دیا, اور گم ہو جا تو اس کے اندر ہی غرق رہے. تو کبھی خوشحالی کو اللہ کی رضا نہ سمجھے, کبھی نہ یہ سمجھیں کہ بس اللہ مجھ سے خوش ہے نا, میں اتنی خوشحال ہو گئی. اللہ اکبر. اب اس کے بعد جو آیات آ رہی ہیں, آیت نمبر 57 سے 61 تک, یہ آیات آپ نے دیکھا ہے جب شروع میں بھی اللہ زینہ کر کے آیا تھا نا, یہ قد افلح المؤمنون, پھر اس کے بعد آپ نے اللہ دینہ یہ ساری آیتیں دیکھی, رائٹ. اب یہ بھی ان اللہ دینہ ولدینہ آ رہا ہے. ایکچولی یہ اسی کا سیکنڈ اپیسوڈ ہے, اسی کی دوسری قسط ہے. اس میں آپ کو کچھ ظاہری اعمال بتائے گئے, اور امید ہے کہ آپ نے ان کے اوپر غور کیا ہوگا, اپنی نمازوں کو بہتر بنانے کی کوشش کی ہوگی, اور جو دوسری اس کے اندر باتیں تھیں ان کو بھی پلے باندھ لیا ہوگا, اور ٹائم ٹو ٹائم اس کو ریوائز کرتے رہیں گے. ایک بات اس میں یاد آ گئی نماز کے, میں مجھے آپ کو تھوڑی سی ٹپس بھی بتانی تھی کہ ایک تو نماز کے اندر خشوع کے لیے تھوڑا سا یہ کوشش کریں, اپنے کم از کم گھروں میں ہم یہ کر سکتے ہیں, پبلک پلیسز پہ تو نہیں ہو سکتا یا کسی کے گھر میں نہیں, اپنے گھر میں نماز کے لیے ایک خاموش جگہ کا انتخاب کریں, وہاں پہ نماز پڑھا کریں. جہاں پہ لوگ بیٹھے باتیں کر رہے ہیں اور ٹی وی چل رہا ہو, لوگ فون پہ ہیں, وہاں پہ آپ نماز نہ پڑھیں. دوسرے ہر نماز کے رکن کو سوچ لیں کہ میں نے اس کو اچھی طرح پڑھنا ہے, ایسے نہیں کہ میں نے نماز پوری اچھی طرح پڑھنی, بلکہ میں نے قیام اچھا کرنا ہے. قیام سے رکوع میں نہ جائیں جب تک کہ آپ مطمئن نہ ہو جائیں میرا قیام اچھا ہو گیا, رکوع سے نہ اٹھیں جب تک مطمئن نہ ہو جائیں کہ میں نے رکوع بہت اچھا کر لیا, اچھا میں نے سجدہ کرنا ہے, اب میں نے یہ کرنا ہے, اب میں نے تشہد پڑھنا. ساروں میں ایک ایک رکن کو کہتے ہیں اس کو میں نے بیسٹ کرنا ہے, اس کو میں نے بیسٹ کرنا ہے. اب پتہ ہے جب مجھے کسی کی خبر ملتی ہے نا کہ اللہ تعالیٰ معاف فرمائے ناگہانی آفات سے, کہ کسی کی اچانک ڈیتھ ہو گئی, کسی کو ہارٹ اٹیک ہوا, کسی کا ایکسیڈنٹ ہوا, کہ سب سے پہلے مجھے یہ خیال آتا ہے کہ اللہ جو اس نے نماز پڑھی ہوگی اس کو پتہ نہیں ہوگا کہ وہ میری آخری نماز تھی, وہ اس نے کیسی پڑھی ہوگی, ہم میں سے بھی کسی کو نہیں پتا کون سی نماز ہماری آخری نماز بن جائے, اور کیسی پڑھنا چاہیں گے ہم اپنی آخری نماز کو, کہ ایسی جیسی ہم ابھی پڑھتے ہیں. جب ہم نے فلاح پانے والوں میں سے ہونا ہے تو اس چیز کو بہت زیادہ, کیونکہ یہ ایک مشکل کام ہے, اور اس کو توجہ چاہیے اور ہمیشہ چاہیے، اور یہ نہیں کہ ایک ہفتہ ہم نے کر لیا پھر اس کے بعد پھر بھول گئے، نہیں، بار بار اس کے ریمائنڈرز چاہیے، ٹھیک ہے؟ پھر لغویات سے بچنے کے لیے اپنے آپ کو بار بار ریمائنڈ کروانا ہے. تو وہ تو جو خصوصیات ہیں وہ ہم نے دیکھی. اور دیکھیں جب نماز میں کھڑے ہوں، کبھی بھی کیجولی نہ کھڑے ہوں کہ بس ایسے ہی کھڑے ہوئے، کبھی کہیں خارج کر رہے ہیں، کبھی کہیں کچھ کر رہے ہیں، نہیں، یہ دیکھیں کہ میں کس کے سامنے کھڑی ہوں، کیجول نہ ہوں، یہ کوئی مسئلہ ہی نہیں. تو اب یہ نا کچھ اندرونی چیزیں ہیں جن کی یہاں پہ بات آ رہی ہے کہ دیکھو بھلائیوں کے اندر وہ نہیں بڑھے جن کو اللہ مال اور اولاد بہت کثرت سے دے رہا ہے، اصل بھلائیوں میں بڑھنے والے تو یہ ہیں جن کے اندر یہ کوالٹیز ہیں. وہ کیا ہیں؟ ان الذین ہم من خشیت ربہم مشفقون. سبحان اللہ، بے شک کوئی وہ لوگ ہیں جو اپنے رب سے کی ہیبت سے ڈرنے والے ہیں، اپنے رب کی عظمت سے ڈرنے والے ہیں، کہ اللہ تعالیٰ کے یہ لوگ ہیں جو بھلائیوں میں آگے جا رہے ہیں، ان کو اللہ تعالیٰ پسند کرتا ہے، ان سے ہے اللہ خوش. بتاؤں تمہیں کہ کون ہے وہ جن کو بھلائیوں میں اللہ اضافہ کر رہا ہے؟ یہ ہیں. مال اور اولاد سے کسی کا بھلائی کا اضافہ نہیں ہو رہا، کسی کی نیکیاں نہیں بڑھے، کسی سے اللہ ایسے خوش نہیں ہے، کہ بلکہ یہ وہ لوگ ہیں جو جن کے اندر اللہ کا ڈر ہے. کس چیز کا ڈر ہوتا ہے؟ کہ اللہ ناراض نہ ہو جائے. دیکھیں آپ کو لوگوں کا کبھی خوف آتا ہوگا، لوگوں سے ڈر لگتا ہوگا، لوگوں کا وہ ہوتا ہوگا، لوگوں کا ڈر انسان کو ڈپریشن دیتا ہے، اور اللہ کا ڈر کیا کرتا ہے؟ انسان کو نیکی میں دوڑا دیتا ہے. اللہ کا ڈر انسان کو بھلائیوں میں اس کی اضافہ کراتا ہے، کیونکہ جب اللہ کا ڈر آ جاتا ہے نا تو پھر انسان دوڑ پڑتا ہے اللہ کے راستے میں، دوڑتا ہے، یعنی کیسے میں پھر، یہ نہ ہو وہ مجھ سے ناراض ہو جائے، یہ نہ ہو مجھ سے میری سے کوئی ایسا کام ہو جائے جس میں اس کی رضا نہ ہو. پھر انسان ایک ایک عمل کو سوچ سوچ کے کرنے والا بن جاتا ہے، پھر وہ اللہ کی نظروں کا احساس کرتا ہے، تو اللہ کے خوف سے تو زندگی بدل جاتی ہے. اور پھر وہ کیسے ہوتے ہیں؟ اچھا ایک اللہ کے خوف کی بات آپ کو بتاؤں، ایک حدیث میں آتا ہے، ایک آدمی جب نا مرنے لگا، تو جب اس کی موت کا وقت آیا تو بڑا، یعنی جس وقت اس کو لگا کہ اب میری زندگی بس ختم ہو جانی ہے، مایوس ہو گیا اپنی زندگی، تو اپنے گھر والوں کو اس نے کہا کہ جب میں مر جاؤں نا تو پھر لکڑیاں جمع کرنا اور آگ لگا دینا میری لاش کو، اور جب آگ سے میرا گوشت جل جائے، میری گھڑیاں الگ ہو جائیں، تو اس کے بعد یہ میرے سارے جو ریمینز ہوں گے ان کو پیس دینا، بالکل پیس کے چورا چورا کر دینا، اور کسی تیز ہوا والے دن کا انتظار کرنا، اور جس دن ایسی ہوا ہو تو اس دن پھر میری راکھ کو اڑا دینا، کچھ کو پانی میں بہا دینا. اس کے گھر والوں نے ایسا ہی کیا، اللہ تعالیٰ نے حکم دیا ہواؤں کو بھی پانیوں کو بھی، انہوں نے اس کو جمع کر کے کھڑا کر دیا. اللہ تعالیٰ نے پوچھا تو نے ایسا کیوں کیا؟ اس نے کہا یا اللہ میں نے تیرے خوف کی وجہ سے کیا، کہ میں تیرے آگے کھڑے ہونے سے ڈرتا تھا. اللہ تعالیٰ نے اس کو معاف فرما دیا. لمن خاف مقام ربہ جنتان. جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا اس کے لیے دو جنتیں. کہ ڈرتے رہو کہ اللہ تیرے سامنے کیسے کھڑے ہوں گا. آپ صلی اللہ علیہ وسلم نے فرمایا مجھے میری عزت کی قسم، اللہ تعالیٰ فرماتا ہے مجھے میری عزت کی قسم، میں اپنے بندوں میں دو خوف اور دو امن اکٹھے نہیں کروں گا. اگر دنیا میں مجھ سے خوف کھایا ہے تو میں وہاں پہ اس کو بے خوف کر دوں، اور جو دنیا میں بے خوف رہا تو میں آخرت میں اس کو خوف زدہ کروں گا. اللہ اکبر. خشیت اور دیکھیں مشفقون، اشفاق، دونوں تاکید کے لیے آئے ہیں کہ وہ ایسے بندے ہیں اپنے رب کی ہیبت سے، اس کے خوف سے وہ خوف زدہ ہوتے ہیں. اور یہ محبت والا، مشفق میں کیا ہے؟ محبت پائی جاتی ہے کہ اللہ ناراض نہ ہو جائے، کوئی ایسی بات نہ کر دوں کہ جس سے اس کی خفا ہو وہ. والذین ہم بھی آیات ربہم یؤمنون. اور وہ لوگ اپنے رب کی آیات پر ایمان لانے والے ہیں، یعنی اپنے رب کی آیات، چاہے وہ کائنات میں بکھری ہوئی وہ آیات، اور چاہے قرآن کی آیات، ये भी आयात हैं और ये कायनात में जो बिखरी हुई सब चीज़ें, ये भी अल्लाह की निशानी है। उन पे ईमान रखते हैं कि अल्लाह ही की तरफ से है। वल्लदीन हुम बिरब्बिहिम ला युशरिकून, और वो अपने रब के साथ शिर्क नहीं करते। और शिर्क वो तो शिर्क है ही, जो एक बुतों के सामने खड़े होना, बुतों को पूजना, ये तो शिर्क है ही। मगर शिर्क का सिर्फ एक भेस नहीं है, शिर्क भेस बदल बदल के आता है, कितनी फॉर्म्स में आता है। अब मोमिन बंदे को ये ज़रूरी है कि वो शिर्क को पहचान ले उसकी हर फॉर्म में। शिर्क सिर्फ ये नहीं कि किसी ईसा अलैहिस्सलाम को खुदा का बेटा कहा जाए, या उज़ैर अलैहिस्सलाम को कहा जाए, या किसी और बाबे और उसको गुरु को अपना माना जाए, ये भी शिर्क है कि अल्लाह से ज़्यादा किसी से मोहब्बत की जाए, ये भी शिर्क है कि अल्लाह से भी ज़्यादा किसी का खौफ खाया जाए, ये भी शिर्क है कि अल्लाह के हुक्म के मुकाबले में किसी और के हुक्मों की इताअत की जाए। जैसे अल्लाह की इताअत करनी चाहिए थी वैसे अल्लाह की इताअत नहीं, किसी और की इताअत शुरू कर दी जाए कि उसका हुक्म अल्लाह के हुक्म से भी ऊपर है, क्योंकि ये मेरा शौहर है, क्योंकि ये मेरे माँ बाप है। अल्लाह का हुक्म इधर जाए और मैं अपने माँ बाप की सुनूंगी कि अल्लाह की सुनूँ? नहीं जी, माँ बाप का भी हुक्म मानना अल्लाह का हुक्म ही है ना, तो इसलिए माँ बाप की सुनो चाहे अल्लाह कुछ भी कहे। नहीं, अल्लाह की रजा को देखे, हर एक की रजा से ऊपर अल्लाह की रजा को रखे। सजदा करे तो सिर्फ अल्लाह को करे, और मांगे तो सिर्फ अल्लाह से मांगे। अपनी हाजत रखे तो ये यकीन रखे कि सिर्फ अल्लाह ही है जो मेरी हाजत पूरी करने वाला है, कोई और मुश्किल कुशा नहीं, कोई और हाजत रवा नहीं, कोई दाता नहीं, कोई और नहीं दाता, सिर्फ अल्लाह की जात है। कोई और मेरी बिगड़ी नहीं बना सकता। जब ये समझ लिया मेरी बिगड़ी कोई और भी बना सकता तो फिर और शिर्क क्या होता? सिर्फ अल्लाह है। अल्लाह अकबर, शराकत यही तो है कि अल्लाह की खुशी छोड़ के औरों की खुशी चाहना, ये और शराकत नहीं है तो और क्या? अल्लाह की दर को छोड़ के किसी और के दर पे जाके वहां पे सजदे करना, किसी और के आगे हाथ उठाना कि तू मुझे अता फरमा तो तुझे मुझे अता होगा, क्या ये शिर्क नहीं है? मेरी आपके आगे, आपकी अल्लाह के आगे, आप ही हैं जो मुझे देंगे, आपके तो फैल मुझे मिलता है, वरना तो हमें मिले ही ना, क्या ये शिर्क नहीं है? अगर शिर्क को पहचानना है ना, मुशरिकीन मक्का के शिर्क को समझ लो, आपको पता चल जाएगा शिर्क क्या है। मेरी बात को छोड़ो, आपको पता चल जाएगा शिर्क क्या है। वो अल्लाह का इनकार नहीं करते थे। ये बड़े लोगों को गलत फहमी है कि वो पता नहीं अल्लाह का इनकार करते थे, वो अल्लाह को नहीं मानते थे जी, बुतों को मानते थे। नहीं, वो अल्लाह को मानते थे, वो अल्लाह के घर का हज करते थे, वो लबैक अल्लाहुम्मा लबैक कहते थे, लेकिन आगे कहते थे अल्लाह तेरे वो शरीक हैं जिनको तूने खुद अपना शरीक बनाया, वो ये कहते थे, वो अल्लाह का नाम लेते थे। अल्लाह ताला ने खुद कुरान पाक में फरमाया, इनसे पूछो आसमान को किसने पैदा किया, इनसे पूछो जमीन को किसने पैदा किया, ये कहेंगे अल्लाह ने। वो खुद जहाज़ों में जाते थे, बहरी जहाज़ों में, तो वहाँ पे फिर जाके जब तूफान आता था कहते थे एक अल्लाह से मांगो, अब और किसी ने नहीं बचाना, तो वो क्या अल्लाह को नहीं पहचानते थे? आप क्या सोचते हैं? शिर्क यही तो है कि अल्लाह तो है हाँ एक ऊपर, लेकिन ये सारे जो है ना ये अल्लाह के मददगार हैं, या ये सारे जो है ना यही कहेंगे तो फिर अल्लाह वो ही कहेगा, इनकी बात को नहीं अल्लाह टालता, ये अल्लाह के इतने हैं कि इनकी बात को कहाँ, यही तो वो कहते थे। ये जो बुत हैं ये हम पागल तो नहीं, हम पत्थरों को पूज रहे हैं, हम तो ये हमारे जो हैं वो सितारे और हमारे नेक लोग और ये हैं, इनके बुत हैं, ये अल्लाह के आगे कहेंगे ना, ये हमारी सिफारिश करेंगे अल्लाह के आगे, ये हमें अल्लाह से करीब करते हैं, हम खुद थोड़ी डायरेक्ट पहुँच सकते, ये है ना, यही तो शिर्क का धंधा है। वरना तो हिंदू भी कहता है कि हाँ एक ऊपर तो ईश्वर या क्या वो उसको कहते हैं, वो तो एक ही है, ये तो वो भी कहता है, लेकिन हम कहते हैं ना वो शिर्क करता है, उनको उसने और ये छोटे छोटे बना रखे हैं कि नहीं ये भी हैं, ये इनको भी अल्लाह ने कोई इख्तियार दे दिए हैं, ये भी चलाते हैं दुनिया। अल्लाह अकबर, शिर्क को समझो इसलिए कि ये گناہ ایسا ہے جو کبھی معاف نہیں ہو سکتا، جو انسان شرک کر کے اس دنیا سے چلا گیا اس کی کوئی معافی نہیں ہے۔ آج ہے وقت کہ ہم سمجھیں شرک کسی روپ میں بھی آ جائے ہمیں پہچان لینا چاہیے یہ شرک ہے، کسی روپ میں بھی آ جائے۔ اور اگر ابھی تک ہمیں یہی نہیں سمجھ آئی تو پھر ہم کیا پڑھ رہے ہیں؟ اگر ہمیں یہی نہیں پتا چلا کہ ہم نے کس سے مانگنا ہے، کس کے آگے جھکنا ہے، کس پہ بھروسہ کرنا ہے، کس کو اپنا حاجت روا سمجھنا ہے، تو پھر ہم کیا کر رہے ہیں؟ اور پھر شرک خفی کو بھی سمجھو، خفی شرک جو چھپا ہوا شرک ہے اس کی تو چال اتنی باریک ہے۔ فرمایا کہ اندھیری رات میں کالے پتھر کے اوپر ایک کالی چونٹی چل رہی ہے نا، شرک اس سے بھی زیادہ باریک ہوتا ہے۔ یعنی وہ اس کو جیسے اس کو دیکھنا مشکل ہے نا، اس سے بھی زیادہ مشکل ہے اس شرک کو دیکھنا۔ لیکن بندہ مومن پھر جب ایمان پہ پکا ہو جاتا ہے نا، پھر اس کو وہ شرک نظر آنے لگتا ہے جو ریاکاری ہے۔ وہ بھی کیسے شرک ہو گیا کہ ریاکاری میں کیا ہوتا ہے، مجھے یہ ہو جائے، اللہ یہ بھی دیکھ رہے ہیں نا، اب یہ دیکھ کے کہیں گے کتنی اچھی نماز پڑھ رہی ہے، یہ کتنی نیک ہے، یہ کتنے اچھے اچھے کام کرتی ہے، اب میں نے اللہ کی رضا کو تو دیکھا نہیں، مجھے ان کی خوشی عزیز ہو گئی کہ یہ دیکھ لیں۔ تو اللہ کے ساتھ شریک کر دیا ان کو، یہ شرک ہے۔ اور آپ صلی اللہ علیہ وسلم نے اسی کے بارے میں فرمایا تھا کہ میں اس سے تمہارے لیے ڈرتا ہوں کہ تمہارے اندر شرک خفی نہ آ جائے۔ شرک خفی بہت باریک ہوتا ہے، بالکل اتنی ہلکی چال کے ساتھ نا، دبیب چال کے ساتھ، خاموشی کے ساتھ آ کے انسان کے دل میں گھس جاتا ہے، اس کو پتہ بھی نہیں چلتا میں شرک کر رہا ہوں۔ تو وہ تو ہر طرح کے شرک سے دور رہتے ہیں، والذین ہم بربہم لا یشرکون، وہ نہیں شرک کرتے۔ والذین یؤتون ما آتوا، اور وہ دیتے ہیں، یہ ایسے لوگ ہیں جو دیتے ہیں جو کچھ وہ دیتے ہیں، جو بھی ان سے دیا جاتا ہے، مال بھی اس میں آ گیا، حقوق بھی بندوں کے آ گئے، وہ ادا کرتے ہیں ان حقوق کو، وہ اللہ کے راستے میں خرچ کرتے ہیں، اور پھر سبحان اللہ وہ خرچ کرتے ہیں، حقوق دیتے ہیں، پھر بھی وہ قلوبہم وجلتن، اور ان کے دل ہیں کہ خوف زدہ ہیں، انہم الی ربہم راجعون، کہ ان کو اپنے رب کے پاس لوٹ کے جانا۔ ان کو کیا چیز ڈراتی ہے کہ ہمیں واپس جانا ہے، اللہ ہمیں تیرے دربار میں کھڑے ہونا ہے، حالانکہ وہ دیتے ہیں اللہ کے راستے میں، ایسا نہیں ہے کہ وہ دیکھیں۔ اب اس کے اندر یہ حدیث نا بڑی پیاری حدیث ہے کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے بیان کرتی ہیں کہ میں نے اس آیت کے متعلق آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ وہ دیتے ہیں اور دیتے ہیں اور ان کے دل اللہ سے ڈرتے رہتے ہیں، کیا یہ ان لوگوں کی بات ہو رہی جو شراب پیتے ہیں، چوری کرتے ہیں، یہ کرتے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں، اے صدیق کی بیٹی، یہ وہ لوگ ہیں جو روزے رکھتے ہیں، نماز پڑھتے ہیں اور صدقہ کرتے ہیں، اس کے باوجود وہ ڈرتے ہیں کہ پتہ نہیں ان کی باتیں قبول ہوں کہ نہیں۔ اللہ جب انسان یہ سوچتا ہے نا کہ اس رب کے میرے اوپر کتنے احسانات ہیں، کتنے احسانات ہیں کہ میں اس کے احسانات میں ڈوبی ہوئی ہوں، اور میں جو کر رہی ہوں اللہ وہ اس کے مطابق نہیں ہے، جیسا جیسے تیرے میرے اوپر احسانات، اللہ میرے سے حق تو ادا ہی نہیں ہو پا رہا، اللہ میرے سے تو کمی رہ رہی ہے، میں کتنا بھی کر لوں، میں اپنا سر سجدے میں بھی رکھوں تب بھی اللہ میں نہیں حق ادا کر سکتی۔ وہ اس بات سے کانپتے رہتے ہیں کہ انہم الی ربہم راجعون، کیا چیز ان کو خوف زدہ کرتی ہے؟ ہمیں تو اللہ کے آگے کھڑے ہونا ایک دن، جب ہمارا رب ہم سے پوچھے گا تو ہم کیا جواب دیں گے، اس کی عدالت میں پیشی ہونی ہے، اور وہاں پہ پتہ نہیں یہ میری نیکیاں جو میں نے دیا ہے کہیں اس میں کوئی ریاکاری تو نہیں آ گئی، کہیں اس میں کوئی کمی تو نہیں رہ گئی، کہیں میں نے احسان تو نہیں جتا دیا، کہیں میرے سے حقوق صحیح ادا ہوئے کہ نہیں ہوئے۔ تو آپ دیکھیں حضرت عائشہ رضی اللہ تعالیٰ عنہا ہیں کہ وہ اتنا رو رہی ہیں ایک دن بیٹھی ہوئی کہ ان کی اوڑھنی جو تھی نا وہ آنسو سے بھیگ چکی تھی۔ ان کے پاس ان کے بھانجے آئے اور انہوں نے کہا آپ کیوں اتنا روتی ہیں، کیوں اتنا روتی ہیں، جبکہ آپ تو آپ صلی اللہ علیہ وسلم کی پیاری بیوی ہیں، آپ کے بارے میں قرآن میں آیتیں اتری ہیں، اور آپ تو ان کی بڑی محبوب تھیں، اور آپ کے بستر پہ صرف آپ صلی اللہ علیہ وسلم پہ وحی آیا کرتی تھی، آپ کیوں اتنا رو رہی ہیں؟ فرماتی ہیں کہ مجھے دھوکہ نہ دو، مجھے دھوکہ نہ دو، کاش میں پیدا ہی نہ ہوئی ہوتی۔ ان کو کیا چیز، حالانکہ وہ تو اتنی نیکیاں کرتے تھے، اتنی نیکیاں کرتے تھے، کیا چیز تھی جو ان کو اتنا خوف زدہ رکھتی تھی کہ اللہ کے آگے حساب دینا ہے، اللہ کے آگے کھڑے ہونا ہے۔ اللہ اکبر. نماز پڑھ کے اسی لیے نا سلام پھیرتے ہی آپ صلی اللہ علیہ وسلم کیا فرماتے تھے, استغفر اللہ استغفر اللہ استغفر اللہ. جب اللہ اکبر کر کے کیا استغفر اللہ استغفر اللہ استغفر اللہ, کیوں کیا کوئی غلطی کی ہے؟ نہیں, اللہ نماز بھی جو پڑھی ہے تیرے شایان شان تھوڑی ہے. جب صحابہ کی سیرت پڑھتے ہیں دیکھتے ہیں کتنا وہ تھر تھر کانپتے تھے. کیا ہے حضرت ابوبکر صدیق ہیں ہاں, اور بیٹھے ہوئے باغ میں تو دیکھا درخت پہ ایک چڑیا آ کے بیٹھ جاتی, تو فرمایا چڑیا تجھے مبارک ہو کہ تو جب مر جائے گی اللہ کے سامنے جائے گی تو تیرا کوئی حساب کتاب نہیں ہے, تجھ سے پوچھا نہیں جائے گا کہ یہ کیوں کیا اور یہ کیوں نہیں کیا. ارے ابوبکر صدیق تیرا کیا ہوگا اگر تیرے رب نے تیرے سے پوچھ لیا کہ یہ کیوں کیا اور یہ کیوں نہیں کیا. سوچیں کہ ان کے دل کیسے کانپتے تھے, نیکیاں کر کے کانپتے ہیں. یہ اتنے پیارے لوگ ہیں, یہ نہیں کہ انہوں نے گناہ کیے ہیں تو اس لیے, یہ نیکیاں کر کے بھی کانپ رہے ہیں. اس سے پتہ چلتا ہے جو اللہ کے پیارے بندے ہوتے ہیں یہ ہیں جن کو اللہ نے فرمایا کہ یہ ہیں جن کو میں نے بھلائیوں میں اضافہ کیا. تم سوچتے مال بیٹے دے کے کیا, نہیں, یہ جن کے دل ایسے کانپتے ہیں. کیونکہ جو ڈرتے ہیں نا اللہ تعالیٰ سے وہی پھر وہ جلدی بھی کرتے نیکیوں میں. آگے آ رہی ہے بات, اولئک یسارعون فی الخیرات, یہی لوگ پھر جلدی کرتے ہیں بھلائیوں میں کیونکہ ان کو ڈر ہے. پتہ نہیں, دیکھیں آپ یہ خود سوچیں نا کہ جب آپ دنیا میں سیونگ کرتے ہیں پیسوں کی تو آپ اپنے اکاؤنٹ چیک کرتے رہتے ہیں, اچھا کتنے میرے پیسے ہو گئے اس کے اندر کتنے. لیکن یہ جو نیکیوں کا اکاؤنٹ ہے نا اس کو آپ چیک نہیں کر سکتے, مسئلہ یہ ہے. اس کو آپ کو نہیں پتا کہ اس میں جو میں نے ابھی تک کی ہیں وہ باقی بھی ہیں کہ نہیں کی, باقی بھی ہیں یا نہیں. کئی احسان جتا دیے وہ ختم ہو گئے, کہیں ریاکاری آ گئی وہ ختم ہو گئی, کہ تکبر کر دیا وہ ختم ہو گیا, کہیں اور کوئی ایسا عمل کر دیا جسے نیکی ضائع ہو گئی. پتہ نہیں کیا اکاؤنٹ میں پڑا ہوا اور کتنا ضائع ہو چکا ہے جو میں نے اپنے ہی کاموں سے اپنی باتوں سے اپنی نیتوں کی خرابی کی وجہ سے ضائع کر دیا. مجھے کیا پتا, اور مجھے نہیں پتا کہ میرا میزان کے اندر جب تولیں گے اعمال تو میری نیکی بڑھے گی کہ گھٹے گی, مجھے کیا پتا. اب گناہ میرے کتنے ہو رہے ہیں وہ بھی نہیں میں کاؤنٹ کر پاتی, مجھے نہیں پتا. جب اس کے ساتھ وہ رکھا جائے گا تو میزان میں کون سی چیز بھاری ہو جائے گی, پتہ نہیں اس وقت مجھے کس نیکی کی ضرورت پڑ جائے. تو وہ نیکیاں کر کے بھی کانپتے رہتے ہیں, وہ نیکیاں کر کے بھی ڈرتے رہتے ہیں. اور کچھ لوگ ایسے ہیں وہ کچھ نہ کر کے بھی بے فکر ہیں, کیونکہ ان کو کوئی وہی بات ہے نا کو لوہس بم بھی محلہ دہیم فرے ہوں. یہ دو کردار ہیں نا, ایک کردار پچھلا تھا جو 56 آیت کے اوپر ختم ہو گیا, اور ایک دوسرا کردار ہے یہ جو کر رہے ہیں اسے پہ ہی خوش ہیں. ایک دفعہ میں نے ایک جگہ درس دیا تو ہماری کلاس کے ایک اسٹوڈنٹ تھے اور کچھ چند ایک لوگ اور بھی تھے, تو میں نے ان سے سوال پوچھا کہ آپ لوگ مطمئن ہیں جو آپ کی زندگی گزر رہی ہے ابھی تک جو کر رہے ہیں, کون کون ہے جو مطمئن ہے؟ تو جو ہمارے قرآن کے ساتھی تھے وہ ان میں سے تو بیچاروں کے ایک بھی کبھی نہیں ہاتھ کھڑا ہوا, ایک خاتون کا ہاتھ کھڑا. اس نے کہا میں بالکل مطمئن ہوں, میں جو کر رہی ہوں نا بالکل صحیح ہے, بالکل صحیح ہے, میں بس جتنا میں نے کر لیا وہ بھی. کیسے انسان مطمئن ہو سکتا ہے بتائیں, کیسے مطمئن ہو گئے آپ؟ وہ یہ ہو سکتا ہے آپ کو رزلٹ کے آؤٹ ہو چکا ہے تو آپ کو آپ مطمئن ہو گئے؟ جو مطمئن ہو گیا یہاں پہ کہ ہاں میں بالکل ٹھیک ہوں, میں بالکل صحیح ہوں, میں کافی, میں بالکل صحیح زندگی گزار رہی ہوں اور مجھے اور نہیں کچھ کرنے کی ضرورت, کیسے کہہ سکتے؟ یہ تو جب رزلٹ آؤٹ ہوگا نا وہاں پہ تب پتہ چلے گا کون ہم میں سے پاس ہوا اور کون فیل ہو گیا, کون پیچھے رہ گیا اور کون آگے نکل گیا, کس کی نیکیاں بڑھ گئیں اور کس کی نیکیاں گھٹ گئیں, یہ وہاں پہ رزلٹ وہاں دلے دن پتہ چلے گا. اسی لیے ان کے دل کانپتے رہتے تھے کہ حضرت عمر فرما رہے ہیں اگر میرا قدم ایک جنت کے اندر ہو اور ایک باہر ہو تب بھی مجھے ڈر رہے گا کہ کہیں ایسا نہ ہو کہ میں داخل نہ ہو سکوں, اتنا ڈرتے تھے وہ, اتنی یہ چیزیں ان کو خوف. حالانکہ وہ نیکیاں کرتے تھے, کوئی کمی تھوڑی تھی ان کی نیکیوں میں. ہم حیران ہوتے ان کو ڈرنے کی کیا ضرورت تھی, ان کے تو مطمئن ان کو بیٹھنا چاہیے تھا. وہ اس سے ڈرتے تھے کہ اللہ نے سوال پوچھ لیا تو کیا ہوگا, وہ سب کر کے بھی سوچتے رہتے تھے اور ڈرتے رہتے تھے. ہم کچھ نہ کر کے بھی بے فکر ہے, نہ ڈر ہے, اور تھوڑا سا کر لیتے پھر تو بالکل ہی بے فکری ہو جاتے. آج جا اب ہم تو قرآن کے اسٹوڈنٹ ہو گئے, اب تو بالکل بے فکر, اب تو کوئی مسئلہ ہی نہیں, اب آرام کرو. रजिस्टर करा लिया हमने, अब आराम किया जाए। तो ये कोई कतई तौर पे फाइनल कोई भी नहीं यहाँ पे आपको रिजल्ट बता सकता, ये फाइनल तो वहीं पता चलेगा, और जब पता चलेगा तो फिर ये भी सामने आ जाएगा किसकी कितनी एफर्ट थी, किसका क्या काम था, कोई क्या करता था। उससे पहले तक तो रिलैक्स होने का कोई टाइम नहीं है। जो वो बदरी सहाबा थे वो नहीं रिलैक्स होके बैठे, हमने जी बदर का मार्का कर लिया, अब तो उनके बाद उनके लिए वही नाजिल हो गई कि अब इसके बाद ये कुछ भी करें अल्लाह का फैसला है, अल्लाह ने इनको बस अब नहीं इनकी माफ़ी ही है, कुछ भी करें अब, वो फिर भी नहीं रिलैक्स होके बैठे। अशरा मुबशरा जो है उनको जन्नत की बशारतें दुनिया में मिल गई, वो फिर भी नहीं रिलैक्स होके बैठे, वो फिर भी काम करते चले जा रहे। उलाई का युसारे ऊना फिल खैरात, ऐसे ही लोग हैं, यही लोग हैं जो जलती करते हैं भलाइयों में, जिनके वजिलतुन उनके दिल उलूबुहुम वजिलतुन, उनके दिल कांपते रहते हैं, खौफ जता रहते हैं। वो मैंने आपको बताया ना रोंगटे खड़े होना, मतलब अंदर जो एक डर होता है पता नहीं क्या हमारा बनेगा, ये जो डर है ना ये रहना चाहिए अंदर, ये बड़ी ब्लेसिंग है अगर आपको मिल जाए, बड़ी ब्लेसिंग है, इसको जाने ना दें अपने से, क्योंकि ये डर आपको भगाएगा। जैसे मैंने कहा लोगों का डर इंसान को ये फिक्र डाल देता है पता नहीं क्या हो क्या, जो अल्लाह का डर है ना वो फिक्र डालता है कि मैं कुछ कर लूँ, लोगों का डर डिप्रेशन डालता है, अल्लाह का डर भगाता है नेकियों में भगाता है कि इंसान फिर आराम से नहीं बैठता। देखें भाग दौड़ तो सारे ही कर रहे हैं, एक बंदा है दुनिया में भाग दौड़ कर रहा है, मेहनत कर रहा है, पैसा कमा रहा है, इधर जा रहा है उधर जा रहा है, एक बंदा नेकियों में भाग दौड़ कर रहा है, भाग दौड़ तो सारे करते हैं मगर इन द एंड ऑफ द डे में फलाह कौन पाता है, असल बात ये है। ये मैदान है, लेकिन जैसे लोग डॉलरों के लिए पैसे के लिए इन चीज़ों के लिए भागते हैं ना, इस तरह ये नेकियों के लिए भागते हैं, नेकियों के लिए जल्दी करते हैं, और इस फील्ड में जो जितना तेज दौड़ना चाहे दौड़ सकता है, उसकी अपनी मर्जी है, आप स्लो स्लो दौड़ना चाहें उसमें भी आप चलना चाहें वो भी कर सकते हैं, आप बहुत तेज़ दौड़ लगाना चाहें वो भी कर सकते हैं, ये आपकी मर्जी। तो ये लोग नेकियों में भागते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना किसी नेकी को हकीर ना जानो, चाहे एक मुस्कुराना ही क्यों ना हो, वो एक मुस्कुराहट, एक एक रास्ते से कोई टिश्यू ही उठा देना, कोई रास्ते में कोई ऐसी चीज है जो नुकसान दे वो ही हटा देना कि कोई गिर ना जाए, मुझे पता नहीं ये नेकी मेरे क्यामत के दिन काम आ जाए। और फिर देखिए जो दौड़ता है फिर वही आगे निकलता है, वह हम लहा साबिकून, और वो हैं इनके लिए यानी नेकियों के लिए सबकत ले जाने वाले, और फिर कहते हैं हम सबसे आगे निकल जाएं, हम सबसे पहले हो जाएं। सबसे आगे निकलने का मतलब क्या है कि नेकी को कोई भी मौका आए तो वो पहल करते हैं। और याद रखें जो साबिकून का अजर है ना दूसरों को उतना अजर नहीं मिल सकता जो बाद में करें, ठीक है जो बाद में करने वाले हैं उनका भी एक अजर है, लेकिन कभी वो उस अजर को नहीं पा सकते जो पहल करने वालों का होता है, जो सबकत ले जाने वालों का होता है। अब आप बैठे रहें सोचते रहें अच्छा मैं करूँगी, अच्छा कल करूँगी, अच्छा परसों करूँगी, अच्छा कर ही लूँगी ना मैंने कब कहा मैं नहीं करूँगी, तो ठीक है हो सकता है आप एक दिन कर लें, लेकिन फिर आपका वो अजर नहीं होगा जो पहल करने वालों का, जिन्होंने जब अल्लाह का हुक्म सुना फौरन मान लिया, जिन्होंने नेकी का मौका आया फौरन कर लिया, इसमें पहल करनी है। हम देखें बाज़ दफ़ा सुस्ती में, बाज़ दफ़ा अपनी किसी लापरवाही की वजह से ऐसे कई मौके गंवा देते हैं जहाँ पे हम पहल कर सकते हैं, पीछे रह जाते हैं क्योंकि हम इतना महसूस ही नहीं करते कि ये भी कोई काम है जो करने के, हाँ नेकियाँ में कोई काम है, हमें क्या मिलेगा, अभी नज़र तो सामने कुछ नहीं आ रहा होता, लेकिन जब यकीन हो जाता है ना लौट जाने का कि मुझे जाना है अपने अल्लाह के पास, मुझे जाना है, वापसी है, पलटना है मुझे, मुझे अल्लाह को कुछ दिखाना है। तो देखें किसी के घर भी जाना हो तो हमें होता है कि अच्छा क्या लेके जाएं, क्या लेके जाएं उसके घर, कुछ लेके जाना है, कुछ लेके कितना सोचते हैं, कितना इसका वो एहतमाम करते हैं, कोई गिफ्ट लेके जाना है, सोचें ये तो इंसानों से मुलाकात करने के लिए हम सोचते हैं कि क्या लेके जाएं, और जो अल्लाह से मुलाकात है उसके लिए नहीं सोचते कि क्या गिफ्ट लेके जाऊँ, क्या लेके जाऊँ, नेकियाँ कर करके भर भर के लेके जाऊँ कि मैं अल्लाह ताला को दिखा सकूँ कि अल्लाह ये लेके आई हूँ, या क्या कहेंगे अल्लाह बस सारी ज़िंदगी ऐसे ही गुजार के आ गई, कभी इधर बैठ लिया, कभी उधर गपशप कर ली, उधर कर ली, यही करती रही, लेके क्या आई? एक बंदे के इंसान के घर जाने के लिए इतनी फिक्र, और अल्लाह के पास जाने के लिए कोई फिक्र नहीं, ये लेके क्या जाऊंगी अपने साथ? और वहां पे तो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसका अल्लाह ने हिसाब कर लिया ना, जिसका अल्लाह ने हिसाब कर लिया, जिससे अल्लाह ताला ने पूछ गिछ कर ली, तो उसको अजाब दिया जाएगा। अरे बस वहां पे तो ये है, इसीलिए उनके दिल कांपते हैं कि अल्लाह ताला हमारा हासिबना, अल्लाह हासिबना हिसाब यसीरा, अल्लाह हमारा आसान हिसाब लेना, आसान हिसाब यानी अल्लाह देख के बस जाने देना कि कुछ पूछना ना हमसे, अगर पूछ गिछ कर ली तो हम क्या बताएंगे कि हमने क्यों किया, या क्यों सुस्ती करती रही और बैठी रही और सोचा ही नहीं, हाँ क्या जवाब दूंगी। यही चीज दौड़ाती है फिर नेकियों के मैं भगाती है, फिर एक एक नेकी को इंसान गनीमत जानता है, शुक्र है मुझे नेकी का मौका मिल गया, मेरा आपके ऊपर एहसान नहीं कि मैं आपके साथ कोई नेकी कर रही हूँ, नहीं आपका मुझ पे एहसान है कि आपने मुझे मौका दे दिया, मैं आपको देती भी हूँ तो आपका एहसान है कि ये मुझे नेकी का मौका मिल गया। फिर इंसान आगे बढ़ने का एक दूसरे से मुकाबले करता है, लोग ब्रांड नेम्स में मुकाबले करते हैं, जूते पर्स कपड़ों में मुकाबले करते हैं, ये नेकियों में मुकाबले करते हैं कि मैं अपने आप को दौड़ाऊं, अल्लाह वो मेरे से इतनी नेकी में आगे निकल गई, मुझे उससे आगे निकलना चाहिए, हसद करके नहीं कि हाय वो पीछे कर लूं उसको और मैं आगे चली जाऊं, ऐसे नहीं, बल्कि इस तरह से एक पॉजिटिव सोच के साथ। और आप देखें ये एक हदीस का मफहूम है, मेरे सामने तो नहीं है, कि अगर क़यामत भी आ रही हो और तुम्हारे पास इतना है कि तुम एक प्लांट लगा सको ना, एक बीज लगा सको, तो वो भी कर लो, उसमें भी ये ना कहो कि अब तो क़यामत ही आ गई अब क्या फ़ायदा, जैसे कुछ लोग कहते हैं अब क्या फ़ायदा करने का, अब तो कुछ है ही नहीं, कुछ रह ही नहीं गया, बस दुनिया तो ख़त्म होने लगी, बस सब कुछ ख़त्म होने, नहीं उस वक़्त नेकी किसी नेकी के मौके को हकीर जानो ही नहीं, उसको लूज़ ना करो, तुम अपना काम कर दो। तो देखें भाग रहे हैं लोग, भाग रहे हैं, आप सुबह को देखते हैं जब रश आवर होता है कितने लोग भाग रहे होते हैं, गाड़ियाँ एक दूसरे आगे, क्या ये दौड़ धूप नहीं है, भाग रहे हैं, कोई जन्नत के रास्ते पे भाग रहा है, कोई दुनिया के रास्ते पे भाग रहा है, कोई इंसान ऐसा है कि बस इसी दुनिया में लगा हुआ है और उसी की भाग दौड़ है कि सुबह को भी उसके ख्याल, शाम को भी उसके ख्याल, कितना कमा लिया, कितना कर लिया, कितना बना लिया, बस यही ख्याल आ, कोई ये कहता है कि मेरी नेकियां कितनी जमा हो गई। तो दौड़ने वाले तो सारे, आपने ये देखना है कि मैं किस डायरेक्शन में दौड़ रही हूं, मैं भी दौड़ रही हूं, सब देखा ना, किसको भी पूछना, छोटे बच्चे को भी पूछना, वो कहता मैं भी बिजी हूं, सब मसरूफ है, लेकिन मसरूफियत किस तरह की है, किस चीज की है, किस रास्ते की है, नेकियां समेटने हैं या कुछ और ही समेटने लगे, में दौड़ सारे ही रहे हैं, क्या मेरी दौड़ का एंड सिर्फ यही है कि एक कफन मिल जाए, क्योंकि एंड तो यही है, दुनिया की दौड़ का तो एंड यही, क्या एक कफन की खातिर इतना दौड़ रही हूँ, क्योंकि एंड में तो यही ले जाना है और तो कुछ भी नहीं लेके जाना, सब सेविंग अकाउंट और चेकिंग अकाउंट और ये अकाउंट और वो जायदादें सब यही रह जाने, सिर्फ एक कफन की खातिर मैं इतना कुछ, इतना भाग रही हूँ, इतनी कोशिशें कर रही हूँ, या जन्नत की खातिर भाग रही हूँ। याद रखें दुनिया के चाहने वाले बहुत ज़्यादा है और ये बहुत थोड़ी है, कलील है ना ये, और जन्नत के चाहने वाले कम हैं और वो बहुत बड़ी है, उसका अर्ज़ जो है ज़मीनों आसमान के बराबर है। जैसे आप देखें एक जगह पे वो कहें कि जनाब ये मसलन है मेडिकल है या वो फील्ड है, 20 सीटें सिर्फ और 20,000 लोग हैं जो कैंडिडेट हैं, तो चांस कम है ना मिलने का, और एक जगह पे 20,000 सीटें हैं लेकिन उसके कैंडिडेट सिर्फ 200 हैं, तो चांस है कि हाँ मिल जाए। इसी तरह दुनिया जो है इसके कैंडिडेट बहुत ज़्यादा है, सीटें बहुत कम हैं, सबको नहीं मिल सकती, यानी जन्नत बहुत बड़ी है, सबको मिल सकती है अगर उसकी तरफ दौड़ लगाई जाए, اور سابقون بنو کہ ایک دوسرے سے آگے بڑھ جاؤ. سابقون کا مرتبہ جو ہے اصحاب الیمین بھی ہیں لیکن سابقون کی کیا ہی بات ہے, آگے بڑھو, لوگوں کی دیکھا دیکھی نہ چلا کرو, وہ اس نے کر لیا تو پھر میں کروں, وہ کرے گی تو پھر میں کروں, اچھا وہ بھی کر رہی چلو پھر میں بھی کر لیتی ہوں, نہیں آگے بڑھ جاؤ, میں کیوں نہ پہل کروں. اور ہر معاملے میں ہم چاہتے ہیں ہم پہل کریں, میں نمبر ون ہوں, یہ فیشن کرنے میں سب سے پہلے ہوں, لیکن نیکی کے معاملے میں کتنے لوگوں کی آرزو یہ ہوتی ہے کہ ہم پہلے کر لیں. اب اس کے اوپر لیکچر ہے کہ نیکیوں میں سبقت لے جاؤ, ویب سائٹ پہ ہوگا, پھر وہ باقی سن لیں, اس میں کافی چیزیں ہیں. بس یہ ہے آج کی بات میں کہ دو میں سے ایک چوائس کرنی ہے, ایک راستے پر چلنا ہے, وہ راستہ چوز کر لیں کون سا ہے, کس پہ ہمیں دوڑ لگانی ہے. وَلَا نُكَلِّفُ نَفْسًا إِلَّا وُسْعَهَا, ہم کسی نفس کو اس کی جان سے زیادہ تکلیف نہیں دیتے, یعنی جس کی جتنی کیپیبلٹی ہے نا, جتنی ہمت ہے, جتنی طاقت ہے, بس اتنا ہی اسے سوال ہوگا. یہ نہیں سوال ہوگا تمہارے پاس تو پیسے ہی نہیں تھے تم نے زکوٰۃ کیوں نہیں دی, تمہارے پاس پیسے نہیں تھے تم نے صدقہ کیوں نہیں کیا, تو تم اور کماتے اور دیتے اور پھر تم زکوٰۃ دیتے, نہیں. جب اس کی جتنی جس کی ہمت استطاعت ہے اتنا ہی اسے حساب کتاب بھی ہوگا, اتنی ہی اللہ تعالیٰ اسے پوچھ گچھ کرے گا. مثلاً ہے کوئی بیمار ہے, وہ نہیں اٹھ کے کھڑا ہو سکتا, کسی کی ٹانگیں نہیں ہیں وہ نہیں کھڑا ہو سکتا, اب اسے یہ نہیں سوال ہوگا تم نے کھڑے ہو کے کیوں نہیں نماز پڑھی, کسی کی ذہنی اتنی طاقت نہیں ہے کہ وہ کچھ سیکھ سکے کچھ سمجھ سکے, نہیں اس کا ذہن سلو ہے, تو اس سے نہیں یہ سوال ہوگا تم نے کیوں نہیں سیکھا. کوئی ایک گاؤں میں کسی میں رہتی ہے تھر کے کسی ڈیزرٹ کے اندر کوئی عورت رہتی ہے, اس کو جتنا بتا دیا گیا جتنا تھوڑا بہت اس کے سمجھ میں آ گیا وہ بیچاری اس طرح ہی کر رہی ہے, اس سے اتنا ہی سوال ہوگا. جس کے پاس جتنا ہے اس کے مطابق اس کا ہوگا, اللہ کسی کو بھی اس کی وسعت سے زیادہ نہیں, جتنی ہماری وسعت ہے نا, ہماری وسعت کتنی ہے, ہماری وسعتیں بہت زیادہ ہیں, کیونکہ جتنا کچھ ہمیں ملا ہوا ہے, ہمیں جو ماحول ملا ہے, ہمیں جو فیسلٹیز ملی ہیں, ہمیں جو ذہنی استطاعت ملی ہے, ہمارے جو بھی ہماری طاقت ہمیں ملی ہے, جو صحت ہمیں ملی, اس کے مطابق ہمارا حساب ہوگا. اور اللہ نے اس سے نہیں پوچھنا, کیونکہ وہ ایک مشقت کے اندر ہے, نہ وہاں پہ بجلی, نہ وہاں پہ پانی, نہ وہاں پہ کچھ, اس کی لمیٹیشنز ہیں, نہ اس کو ماحول ملا ہے, نہ وہاں پہ کوئی سورسز ہیں, تو اس کا اس کے مطابق. اللہ کسی کو اس کی طاقت سے زیادہ نہیں آزماتا, اور نہ ہی اس سے طاقت سے زیادہ اس کو بوجھ ڈالتا ہے, اور نہ اس کو تکلیف دیتا ہے, اس کو مکلف نہیں کرتا کہ اس کا سوال جواب اس کا ہوگا. تو جس کو پھر اللہ نے زیادہ بھی چیزیں دی ہیں پھر اس کا بھی تو اس کے مطابق ہی ہوگا نا. وَلَدَيْنَا كِتَابٌ يَنطِقُ بِالْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ, اور ہمارے پاس ایک کتاب ہے جو بولے گی. وہ کون سی کتاب ہے جو بولے گی, حق کے ساتھ بولے گی, وہ ہے ہمارا اعمال نامہ, کہ وہ بتائے گا حق بات سچ بات, جس کی کوششیں کیا تھیں, کسی کے حالات کیا تھے, کسی کی نیتیں کیا تھیں, کسی کے ماحول کیا ملا تھا, اس کے مطابق سارا چیز لا کے سامنے رکھ لے گی. دیکھیں ہم آپ کے ساتھ ہم آپ سے ٹیسٹ لیتے ہیں, تو ہمیں نہیں پتا آپ کے گھر مہمان آ گئے, یا اس دن آپ کے سر میں درد تھی, یا آپ کی طبیعت نہیں صحیح تھی, ہم نے ساروں کو ایک ہی لاٹھی سے ہانک دینا ہے کہ ایک جیسے ہی نمبر سب کو دے دیں, لیکن اللہ کے ہاں ایسا نہیں ہے. اللہ کے ہاں حالات دیکھے جائیں گے, ماحول دیکھا جائے گا, کس کو کتنی فیسلٹیز ملی, کس کو کتنی کسی کے پاس کیپیسٹی تھی, کتنی کیپیبلٹی تھی, کتنا ماحول تھا, اس کے مطابق اس کی وہاں پہ نمبرنگ ہوگی, اس کے مطابق اس کا عمل ہوگا لکھا جائے گا, اس کے مطابق اس کو اجر دیا جائے گا. کئی گٹے ہوئے ماحول میں ہوتے ہیں وہ پھر بھی کس طرح وہ یا کسی اور مذہب پہ تھے, کسی اور دین پہ تھے, اس کے بعد وہ کیسے انہوں نے قربانیاں دیں, کیسے اس دین کے اندر آئے, پھر کیسے انہوں نے اس کے اندر کس چیز کو چھوڑا اور آگے بڑھتے گئے, ان کے درجے ظاہر ہے اس مطابق. اور کوئی ہے وہ بورن ہی مسلم تھا, وہ اس کے حالات بھی تھے, کیوں نہیں تم نے کیا, تمہیں ہر طرح کے وسائل ملے ہوئے تھے, تمہیں وقت ملا تھا, تمہیں صحت ملی تھی, تمہیں ہر طرح کا ارد گرد تمہاری سراؤنڈنگ بھی ویسی تھی, تم نے کیوں نہیں کیا. تو ہر ایک کا اس کے مطابق ہے نا, سب کو ایک جیسا نہیں ہانک دیا جائے گا, ایک لاٹھی سے نہیں ہانکا جانا وہاں پہ. تو ایک کتاب ہوگی جو حق کے ساتھ بولے گی. حق کیا ہے, جو میں نے آپ کو کہا کہ میں آپ کو حق کا بتانا چاہتی ہوں, وہ یہ حق صرف سچ کو نہیں کہتے. حق دیکھیں, ایک زمانے میں سچ یہ تھا کہ دنیا جو ہے نا وہ بالکل فلیٹ ہے, وہ اس زمانے کا سچ تھا. اس کے بعد اب پتہ چلا نہیں وہ تو سچ نہیں تھا, وہ تو اب سچ یہ ہے کہ دنیا گول ہے. ٹھیک ہے, ایک زمانے کا سچ ہو سکتا ہے, اگلے زمانے کا سچ نہ ہو. حق صرف سچ نہیں ہے, حق وہ سچ ہے ہر زمانے میں، ہر حالات میں، ہر ماحول میں، ہر جگہ میں، چاہے وہ 100 سینچریز پہلے یا پھر اب کے زمانے، یا 100 سال گزر جائیں، 1000 سال گزر جائیں، وہ سچ وہی رہے، وہ نہیں چینج ہوگا. یہ نہیں کہ آج وہ سچ سمجھا جا رہا ہے کل وہ سچ نہیں ہو، یا آج وہ سمجھا جا رہا ہے کہ یہ جھوٹ ہے تو کل کو وہ سچ بن جائے، ایسا نہیں. ہر ہمیشہ وہ ریئلٹی ہے، وہ ہمیشہ وہی رہے گی. یہ ہوتا ہے حق. تو اللہ حق ہے، ٹھیک ہے، اس کے فیصلے حق ہیں، اور یہ کتاب حق کے ساتھ بولے گی، بالکل سچ سچ سب کچھ کھول دے گی، بول کے بتائے گی. اس کا مطلب اعمال نامہ بولے گا بھی. وہم لا یظلمون، وہ ظلم نہیں کیے جائیں گے، کسی کا کھاتا کسی کے کھاتے میں ڈال دیا جائے، اب ایکسچینج ہو گیا، وہ ہو جی آپ کا اعمال نامہ اس کے پاس چلا گیا، اس کے پاس اب اس کا آپ کے پاس آئے گا. اسی لیے تو اس دن مجرم جب اپنی کتاب کو دیکھیں گے تو ان کا کیا حال ہوگا، کہ وہ کانپیں گے اس دن اپنی کتاب کو دیکھ کے، اپنے نامہ اعمال کو دیکھ کے. اس لیے کہ وہ کہیں گے یقولون یا ویلتنا ما لہذا الکتاب، ہائے ہماری کمبختی، یہ کیسی کتاب ہے، لا یغادر صغیرۃ ولا کبیرۃ الا اصحابہ. سورہ کہف میں ہے نا، اس میں تو کوئی چھوٹے یا بڑا کوئی بات رہ ہی نہیں گئی جو اس میں نہ ہو، سب چیزیں اس میں لکھی ہوئی. ھذا کتابنا ینطق علیکم بالحق، یہ سورہ جاسیہ میں ہے کہ یہ ہماری کتاب ہے جو ہر چیز سچ سچ بیان فرماتی ہے، بیان کرتی ہے. لیکن اس کے باوجود لوگوں کا کیا حال ہے، بل قلوبہم فی غمرۃ، ان کے دل ہیں کہ غفلتوں میں پڑے ہوئے ہیں، غفلت میں ہیں. جیسے ہم نے پڑھا نہیں تھا پچھلے پارے کے شروع میں، اقترب للناس حسابہم وہم فی غفلۃ معرضون، لوگوں کے حساب کا وقت قریب ہے، ان کی غفلتیں ختم نہیں ہوتی، یہ جاگ ہی نہیں رہے، یہ ڈوبے ہوئے ہیں، اتنے گہرے ڈوبے میں بے ہوش ہیں، بالکل مدہوش جس کو کہتے ہیں، مدہوش ہوئے ہیں. بل قلوبہم فی غمرۃ من ھذا، اس سے غمرہ میں ہیں، کس سے، یہ کتاب سے، اپنے اعمال کی کتاب سے بالکل غافل ہے، کیا اس میں آ رہا ہے کیا نہیں آ رہا، کیا میں آج نیکی ایڈ کر رہی ہوں کیا میں ڈیلیٹ کر رہی ہوں، کیا میں گناہ اس میں ڈال رہی ہوں کیا نہیں ڈال رہی، کتنی میں نے نیکیاں جمع کی کتنی نہیں کی، میں کچھ کر بھی رہی ہوں یا کچھ، کچھ فرق نہیں پڑتا، کوئی غفلت غفلت. وَلَهُمْ أَعْمَالٌ مِّن دُونِ ذَلِكَ هُمْ لَهَا عَامِلُونَ، اور ان کے اور ہی اعمال ہیں اس کے علاوہ ہیں، ہم لہا عاملون، جو وہ کرنے والے ہیں، ان کے پاس اور بڑی ایکٹیویٹیز ہیں جو انہوں نے کرنی ہیں، اور بہت سے کام ہیں جو ان کے اندر یہ مشغول ہے. اور غفلت کی بہت ساری صورتیں ہوتی ہیں، ہاں کر لیں گے نا، اچھا پھر کر لیں گے، کوئی آج ہی ضروری ہے کرنا، ہاں کل ہو جائے گا پرسوں، یہ بھی غفلت ہے، وہ تو بڑا مشکل ہے یہ تو نہیں، اور کھوئے رہنا کہیں اور ہی چیزوں کے اندر. فرمایا نا لہم اعمال من دون ذالک، ان کے پاس اس کے علاوہ اعمال ہیں جن میں وہ مصروف ہیں، ہم لہا عاملون، جو وہ ان کے لیے وہ عمل کرنے والے ہیں، اور بہت سارے کام ہیں نا، بہت بزی ہیں. کیا بزی ہیں، جاب کر لی تو اب اس کے بعد اب مجھے ویکیشن چاہیے، اب مجھے ریلیکسیشن چاہیے، اب اس کے اندر سیر تماشے، کھیل تماشے، ادھر ادھر گھوم پھرنا، اب گھوم پھر کے آ گئے، اب میں ریلیکس ہو گئی ہوں، اب پھر میں جاب شروع کر دیتی ہوں، اب پھر جاب کر لی تو اب پھر مجھے ریلیکسیشن چاہیے. وہاں جا رہے ہیں تو وہاں پہ دنیا کا ایک کام ہو رہا ہے، پھر اس کے بعد تفریح کر رہے ہیں، پھر اس کے بعد پھر کام پہ جا رہے ہیں، پھر تفریح کر رہے ہیں، پھر کام پہ جا رہے ہیں. یہی تو کب سوچو گے اپنی آخرت کا، کب سوچو گے اپنی اس بک کا، اس میں کیا ہے اور کیا نہیں ہے، کتنی کمی ہے اور کتنا کچھ کرنا ہے، غفلت میں ڈوبے میں، یا تو جہالت ہے یا دنیا کی اتنی ہرس ہے کہ جو ختم ہی نہیں ہوتی، اور جس طرف توجہ کرنی چاہیے اس کو بھولے میں، کیونکہ غفلت میں جو ہے. حتی اذا اخذنا مترفیہم بالعذاب اذا هم یجأرون، حتی کہ پھر وہ وقت آ جاتا ہے کہ جب اللہ تعالیٰ خوشحال لوگوں کو، اللہ تو سب کو ہی پکڑتا ہے، لیکن اس پکڑ میں جب خوشحال لوگ، خاص طور پہ ان کا کیوں ذکر کیا گیا، کیونکہ خوشحال لوگ اپنے لیے بڑا انتظام کر کے رکھتے ہیں، اور ان کو بڑی یہ ہوتی ہے کہ ہمارے پاس تو بڑا کچھ ہے، ہم تو کبھی ختم نہیں ہو سکتے، ہمارا تو سب ٹھیک ہے، سب سیٹ چل رہا ہے میرا کام کاروبار. جب پکڑتے ہیں نا ہم ان کے مترفین کو عذاب سے، اذا هم یجأرون، تو تب وہ بے قرار ہو جاتے ہیں. میں نے آپ کو بتایا نا کہ یہ لفظ اتنا ڈرا دینے والا ہے کہ جیسے شکار کرتا ہے کوئی شیر، کوئی درندہ شکار کرتا ہے، اور وہ شکار جب اس کو دبوچتا ہے وہ اپنے شکار کو، تو جو آواز اس کی نکلتی ہے وہ ہے جار، और सोचे कि उनकी क्या आवाजें निकलती हैं, वो किस तरह चीखते हैं, किस तरह चिल्लाते होंगे जब उनके ऊपर अजाब आ रहा होगा। लेकिन ये मदहोश थे, फरमाया ला तजारुल यौम, आज क्यों चिल्लाते हो, इन्नकुम मिन्ना ला तुनसरून, अब तुम्हारी कोई मदद नहीं की जाएगी, दुनिया में जब अजाब आता है तब भी ये हाल है और आखरत में भी उनकी कोई मदद नहीं की जाएगी, वहां पर भी चिल्लाएंगे, फरियादें करेंगे, रोएंगे, तो आज तुम्हारी फरियाद सुनने वाला कोई नहीं, तुम्हारे दर्द की दवा करने वाला कोई नहीं। वो वक्त हाथ से निकल चुका जिसमें कुछ करना था। कद कानत आयाती तुतला अलैकुम, मेरी आयतें तुम पे पढ़ी जाती थी, तिलावत की जाती थी, फकुन तुम अला आकाबिकुम तनकिसून, लेकिन तुम्हारा क्या हाल था, तुम अपनी एड़ियों में फिर जाते। इसका मतलब अल्लाह ताला ने वार्निंग्स दी, अल्लाह ताला ने नफा नुकसान बताया, अल्लाह ताला ने इनके साथ इनकी भलाई के लिए इनको हिदायत नामा दिया, इनको गाइड किया था, लेकिन इन्होंने क्या, इनका हाल क्या होता था, ये बस मुंह फेर के चल पड़ते थे, इनको कोई परवाह ही नहीं थी। कल के लोगों का भी यही हाल था, आज भी यही हाल है, कोई दिलचस्पी नहीं है, इससे दूर भागते हैं, जैसे कि ये इनके फायदे की नहीं, जैसे कि इनका कोई नुकसान हो जाएगा अगर ये सुन लेंगे तो, हाँ कुछ करना पड़ जाएगा इसलिए नहीं हम सुनते। तो असल बात यह है कि देखिए इसमें अल्लाह नाउज़ुबिल्ला कोई अल्लाह का जुल्म नहीं है, कोई अल्लाह ताला की तरफ से कोई ज्यादती नहीं है। फरमाया अब क्यों रोते हो, तुम्हें तो सब कुछ बता दिया गया था, अरे ये करोगे तो ये होगा, ये करोगे तो ये, मगर तुम तो पलट के चल पड़े, तुमने सुनना ही नहीं चाहा, कि हमें बता नहीं दिया गया, क्या सब चीज़ हमारे सामने क्लियर नहीं है। इसी तरह पिछली कौमों को भी बताया गया, लेकिन जब उन्होंने नहीं सुना, जब अजाब आए तो फिर जो उनकी आवाज़ें निकल रही थी उसका जिक्र यहाँ पे बता दिया गया कि किस कदर खौफजदा थे और कितनी दहशत थी। फिर दुहाइयाँ क्यों देते हो, और क़यामत का नक्शा भी ऐसा होगा, जहन्नुम में जाते वक्त यही हाल होगा कि लोग दुहाइयाँ दे रहे होंगे, लोग दुहाइयाँ दे रहे होंगे, लेकिन कोई पुरसाने हाल नहीं होगा। फिर इन्होंने अमल तो आगे क्या करना था, ये तो कुरान को या अल्लाह की किताब को या जो भी अल्लाह की तरफ से वही आती थी उसको सुनने तक को तैयार नहीं होते थे, उससे दूर भागते थे। मुस्तकबिरीन, तकब्बुर करते थे भी ही साथ इसके, यानी इस कुरान के साथ या इस पैगाम के साथ तकब्बुर करते थे या इस नबी के ऊपर तकब्बुर करते थे, हम क्यों सुने, हम क्यों ये बातें, क्योंकि उनको बड़ा जोम था ही की ज़मीर, बाज़ ने कहा है कि हरम की तरफ जाती है, कि अगर मुशरिकी ने मक्का का हम इसके अंदर ले तो वो तकब्बुर करते थे इससे, यानी साथ इसके, यानी उनको तकब्बुर ये था कि हम तो इसके वो जो मुतवल्ली हैं, यानी हम इसके केयर टेकर हैं काबा के, इससे बड़ी क्या बात हो सकती, उनके अंदर तकब्बुर ही बहुत ज़्यादा था इस बात का, हमें कुछ करने की क्या ज़रूरत है, हमें ये बातें सुनने की क्या ज़रूरत है। सामिरन तहजुरून, वो रात को अफसाना गोई करते थे, बेहुदा बातें करते थे, रात को ना काबा के पास बैठ जाते थे इर्द गिर्द और वहाँ पे किस्सा गोई करते थे, किस्सा गोई की मजलिसें होती थी, उनके आते थे उसके अंदर एक किस्सा सुनाने वाला किस्सा सुनाता था और बाकी बैठ के वो सुनते थे, और फिर हंसी मजाक और फिर रसूल का मजाक उड़ाना और फिर इस तरह से करना, ये उनके काम थे। तो इसको बताया गया कि तुम तकब्बुर करते हो और ये काम करते हो, तुम अपने आप को सोचते हो कि तुम इससे ऊपर हो के तुम ये बातें सुनो, और वो तो अपने आप को काबा का मुतवल्ली समझते थे इसलिए तकब्बुर करते थे। आज हमारी देखेंगे हमारे पास और बड़ी तकब्बुर की चीज़ें हैं कि जो हम तकब्बुर करते हैं और इस काबिल ही नहीं समझते कि हम कुरान करीम को सीखें, अल्लाह की आयात को समझें, उनसे उल्टे पैर भागते हैं। और रातों को आज भी किस्सा गोई है, वो तो अपने ज़माने में करते थे, उनके तो सामिर होते थे जो उनको आके किस्से सुनाते थे, आज कौन सी किस्सा गोई होती है, आज ये आपके ड्रामे हैं, आपकी फिल्में हैं, आपकी ये चीज़ें हैं, रात रात बैठ के वही करते रहना, उन्हीं में मशगूल रहना, और वो बस यही किस्से कहानियाँ देख देख के, नहीं इसके अंदर क्या बुराई है, इसके अंदर क्या है, नहीं तो कोई बुराई नहीं है, तो फिर आप लव के अंदर अपना वक्त ज़ाया कर रहे हैं। और जो कुरान की जब बात की जाती, कहते हमारे पास टाइम ही नहीं, टाइम इसलिए नहीं है कि इन चीज़ों के लिए टाइम है, किस्सा गोई है ना, ये भी एक्टिंग कर रहे हैं, वो किससे चल रहे हैं, कह रहे हैं हम इनसे सबक सीख रहे हैं, तो भी सबसे बड़ी सबक सीखने की चीज़ तो कुरान है, जब इन चीज़ों के अंदर सारा टाइम लग जाएगा तो फिर कुरान के लिए कहाँ से टाइम निकलेगा, अल्लाह की आयात सुनने के लिए कहाँ से निकलेगा। और इंसानों को बड़ी दिलचस्पी होती है, बस किस्से कोई सुनाता रहे, कहानियाँ चलती रहें और बस उनमें बड़ा दिल लगता है, तो वे जब वो फिर जाहिर है जब टेस्ट ऐसा ही डेवलप हो जाता है तो फिर उन्हीं चीज़ों में दिल लगता है, जब कुरान का टेस्ट डेवलप हो जाएगा ना तो फिर उन चीज़ों में दिल ही नहीं लगेगा, फिर नहीं दिल चाहता कि बैठे हों आप बस यही देखते रहें, झूठे मूठे इधर उधर के किस्से कहानियाँ बस उन्होंने बनाए हुए और आप अपना वक्त ज़ाया करते रहें उसमें। اسی وجہ سے آپ صلی اللہ علیہ وسلم نے رات کو عشاء کے بعد باتیں کرنے سے، بہت باتیں کرنے سے منع فرمایا، اور بلکہ اس چیز کو فرمایا کہ عشاء کے بعد زیادہ، سوائے اس کے کہ آپ کوئی تعلیم کی بات کر رہے ہوں، آپ کوئی عبادت کر رہے ہوں یا کچھ کر رہے ہوں، اس کے علاوہ سے آپ صلی اللہ علیہ وسلم نے عشاء کی نماز سے پہلے سونا اور عشاء کی نماز کے بعد باتیں کرنا، اس کو مکروہ قرار دیا بخاری اور مسلم کی روایت ہے، کیونکہ وہ نہ تہجد کے لیے اٹھ سکے گا، فجر کی نماز بھی رہ جائے گی، اور ہمارا آج کا طریقہ کیا ہے، پوری رات جاگتے رہنا اور صبح کو سو جانا، بالکل ہی نظام الٹ کر کے رکھ دیا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا تم عشاء کے بعد باتیں کرنے سے اجتناب کرو، اور جب رات کو گدے بولیں تو اعوذ باللہ من الشیطان الرجیم پڑھو، یہ حدیث ہے۔ اس لیے دن روزی کمانے، رات سونے کے لیے اللہ تعالیٰ نے منائی ہے، اور اس میں حکمتیں ہیں۔ وَهُوَ الَّذِي جَعَلَ لَكُمُ اللَّيْلَ لِبَاسًا اور نوم کو سبات کہا سورہ فرقان میں، تو اس لیے کھیل تماشے کرنا، قصے کہانیاں یا اور باتیں کرتے رہنا، آپ نے دیکھا ہوا یہاں پہ تہجرون ہے نا، بےہودہ باتیں کرتے رہنا، اگر آپ نوٹ کریں تو جس جس طرح رات گہری ہوتی جاتی ہے، اگر لوگ ویسے بھی باتیں کر رہے ہیں تو باتوں میں بھی فضول بےہودگی آتی جاتی ہے، بےہودہ باتوں پہ اتر آتے، فضولیات پہ اتر آتے۔ ہاں آپ کے پاس کوئی مہمان آیا ہو تو وہ ایک حدیث سے ہمیں پتہ چلتا ہے، بخاری کی حدیث ہے، مسلم میں بھی ہے، کہ کس طرح کے ابو بکر صدیق نے اپنے مہمانوں کو وقت دیا تھا، یا پھر آپ نے کوئی عبادت کرنی ہے، یا پھر آپ کوئی علم سیکھ رہے ہیں، یا تو پھر اس کے لیے جاگا جا سکتا ہے، ادروائز نہیں۔ اب ہم یہاں تک ہی ختم کریں کیونکہ ہمارا کافی سبق ابھی رہتا ہے اور ٹائم اوور ہو چکا ہے، تو ان شاء اللہ تعالیٰ نیکسٹ ٹائم ہم اس کو جلدی ختم کر لیں گے، کیونکہ اس میں کچھ زیادہ بہت زیادہ نہیں ہیں باتیں، چار پانچ چیزیں ہیں جو کہ جن کی وجہ سے، کیا وجہ ہے تمہاری کہ تم کیوں نہیں ایمان لے کر آتے، کیوں نہیں یہ باتیں سنتے، اور کیوں نہیں اس رسول کے اوپر ایمان لاتے، یہ ساری باتیں اس کی ڈفرینٹ وجوہات بتائی گئی ہیں، اور ان شاء اللہ تعالیٰ نیکسٹ ٹائم ہم اس کو ختم کریں گے۔ اب تلاوت سنتے ہم،
ثم انشأنا من بعدهم قرنا آخرين فأرسلنا فيهم رسولا منهم أن اعبدوا الله ما لكم من إله غيره أفلا تتقون وقال الملأ من قومه الذين كفروا وكذبوا بلقاء الآخرة وأترفناهم في الحياة الدنيا ما هذا إلا بشر مثلكم يأكل مما تأكلون منه ويشرب مما تشربون ولئن أطعتم بشرا مثلكم إنكم إذا لخاسرون أيعدكم أنكم إذا متم وكنتم ترابا وعظاما أنكم مخرجون هيهات هيهات لما توعدون إن هي إلا حياتنا الدنيا نموت ونحيا وما نحن بمبعوثين إن هو إلا رجل افترى على الله كذبا وما نحن له بمؤمنين قال رب انصرني بما كذبون قال عما قليل ليصبحن نادمين فأخذتهم الصيحة بالحق فجعلناهم غثاء فبعدا للقوم الظالمين ثم أنشأنا من بعدهم قرونا آخرين ما تسبق من أمة أُمَّةٍ أَجَلَهَا وَمَا يَسْتَأْخِرُونَ ثُمَّ أَرْسَلْنَا رُسُلَنَا تَتْرَى كُلَّمَا جَاءَ أُمَّةً رَسُولُهَا كَذَّبُوهُ فَأَتْبَعْنَا بَعْضَهُمْ بَعْضًا وَجَعَلْنَاهُمْ أَحَادِيثَ فَبُعْدًا لِقَوْمٍ لَا يُؤْمِنُونَ ثُمَّ أَرْسَلْنَا مُوسَى وَأَخَاهُ هَارُونَ بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ إلى فرعون وملئه فاستكبروا وكانوا قوما عالين فقالوا أنؤمن لبشرين مثلنا وقومهما لنا عابدون فكذبوهما فكانوا من المهلكين ولقد آتينا موسى الكتاب لعلهم يهتدون وجعلنا ابن مريم وأمه آية وآويناهما إلى ربوة ذات قرار ومعين كلوا من الطيبات واعملوا صالحا إني بما تعملون عليم وإن هذه أمتكم أمة واحدة وأنا ربكم فاتقون فتقطعوا أمرهم بينهم زبرا كل حزب بما لديهم فرحون فذرهم في غمرتهم حتى حين أيحسبون أنما نمدهم به من مال وبنين نسارع لهم في الخيرات بل لا يشعرون إن الذين هم من خشية ربهم مشفقون والذين هم بآيات ربهم يؤمنون والذين هم بربهم لا يشركون والذين يؤتون ما آتوا وقلوبهم وجلة أنهم إلى ربهم راجعون أولئك يسارعون في الخيرات وهم لها سابقون ولا نكلف نفسا إلا وسعها ولدينا كتاب ينطق بالحق وهم لا يظلمون بل قلوبهم في غمرة من هذا ولهم أعمال من دون ذلك هم لها عاملون حتى إذا أخذنا مترفيهم بالعذاب إذا هم يجأرون لا تجأروا اليوم إنكم منا لا تنصرون قد كانت آياتي تتلى عليكم فكنتم على أعقابكم تنكصون مستكبرين به سامرا تهجرون أفلم يدبروا القول أم جاءهم ما لم يأت آباءهم الأولين أَمْ لَمْ يَعْرِفُوا رَسُولَهُمْ فَهُمْ لَهُ مُنْكِرُونَ أَمْ يَقُولُونَ بِهِ جِنَّةٌ بَلْ جَاءَهُمْ بِالْحَقِّ وَأَكْثَرُهُمْ لِلْحَقِّ كَارِهُونَ وَلَوْ اتَّبَعَ الْحَقُّ أَهْوَاءَهُمْ لَفَسَدَتِ السَّمَاوَاتُ وَالْأَرْضُ وَمَنْ فِيهِنَّ بَلْ أَتَيْنَاهُمْ بِذِكْرِهِمْ فَهُمْ عَنْ ذِكْرِهِمْ مُعْرِضُونَ أَمْ تَسْأَلُهُمْ خَرْجًا فَخَرَاجُ رَبِّكَ خَيْرٌ وَهُوَ خَيْرُ الرَّازِقِينَ وَإِنَّكَ لَتَدْعُوهُمْ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ وَإِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ عَنِ الصِّرَاطِ لَنَاكِبُونَ وَلَوْ رَحِمْنَاهُمْ وَكَشَفْنَا مَا بِهِمْ مِنْ ضُرٍّ لَلَجُّوا فِي طُغْيَانِهِمْ يَعْمَهُونَ وَلَقَدْ أَخَذْنَاهُمْ بِالْعَذَابِ فَمَا اسْتَكَانُوا لِرَبِّهِمْ وَمَا يَتَضَرَّعُونَ حَتَّى إِذَا فَتَحْنَا عَلَيْهِمْ بَابًا ذَا عَذَابٍ شَدِيدٍ إِذَا هُمْ فِيهِ مُبْلِسُونَ